ألف لام ميم ذلك الكتاب لا ريب فيه هدى للمتقين الذين يؤمنون بالغيب ويقيمون الصلاة ومما رزقناهم ينفقون والذين يؤمنون بما أنزل إليك وما أنزل من قبلك وبالآخرة هم يوقنون أولئك على هدى من ربهم وأولئك هم المفلحون إن الذين كفروا سواء عليهم أأنذرتهم أم لم تنذرهم لا يؤمنون
صلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم تبارك الذي بيده الملك وهو على كل شيء قدير الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا وهو العزيز الغفور سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللہ تعالیٰ کا احسان ہے کہ اس نے ہمیں زندگی کے اس شب و روز میں کچھ وقت اپنی بات کے سننے اور سنانے کے لیے موقع دیا آج ہم ان شاء اللہ تعالیٰ امہات المومنین سیریز میں سے پہلا ٹاپک سیرت خدیجہ رضی اللہ تعالیٰ عنہ پہ بات کریں گے یہ اپنی جگہ بہت خوش بختی کی بات ہے لوگ عام طور پہ کن شخصیات کے سحر میں مبتلا ہوتے ہیں جن کے فن سے جن کے آرٹ سے جن کے انٹرٹینمنٹ سے متاثر ہوتے ہیں اور انسان کا جیسا بھی ذہن ہوتا ہے نا اس کو ویسے ہی لوگ اچھے لگتے ہیں لیکن ایک انسان کا کسی ایسے انسان سے محبت کرنا اور اس کی بات کرنا کہ جو اللہ کا پیارا ہو وہ اللہ تعالیٰ کی ایک رحمت ہے تو نبی صلی اللہ علیہ وسلم کی طرح آپ کی ازواج مطہرات بھی ہم سب کے لیے کا نمونہ بھی ہیں اور اللہ تعالیٰ نے اپنے نبی کو اتنی پیاری بیویاں دی تھیں کہ جن کے بارے میں اگر میں اور آپ یہ کہہ دیں کہ اگر آج ہم اپنے نبی کی ایک بیوی جیسے بھی بن جائیں یا ان کی سیرت کا اثر اور رنگ ہماری زندگیوں میں آنے لگے تو یقین کریں کہ ہماری زندگیوں میں سکون اور چین آ جائے جو بات میں آپ کو اس سیریز کے آغاز میں کہنا چاہتی ہوں اس کو ذرا سی توجہ سے سننا ہے کیونکہ بات تو ہم بہت پیاری بیویوں کی کرنے لگے ہیں لیکن ہم کیوں پڑھیں اس کو سوال پیدا ہوتا ہے کہ ازواج مطہرات کے بارے میں ہم کیوں پڑھیں اس لیے پڑھیں کہ ایک ایسا شخص دیکھیے آج کے دور میں لفظ بیوی ہے نا چونکہ آج ہم امہات المومنین کو پڑھنے لگے ہیں اور ازواج مطہرات نبی صلی اللہ علیہ وسلم کی بیویاں تھیں تو پھر ہمیں لفظ بیوی کے اوپر ہی تو زیادہ بات کرنے پڑے گی نا اور دوسری بات ہے کہ آج کے دور میں موسٹلی دیکھا جائے تو عورتوں کے لیے ایک المیہ کیا ہے کہ ہمیں شوہر اچھی طرح نہیں دیکھتے ہمارا خیال نہیں رکھتے عام طور پہ آپ دیکھیے کہ عورتوں کو اپنے مردوں سے کیا شکوا ہوتا ہے گلا کیا ہوتا ہے کہ یہ مجھے وقت نہیں دیتے یہ مصروف بہت رہتے ہیں یہ سوشل ورک کرتے ہیں بہت سارا اور یہ بچوں کو ٹائم نہیں دیتے پھر ایک اور شکوا عورتوں کو کیا ہوتا ہے کہ یہ کماتے نہیں ہیں یا ان کے خرچے ان کے کمائی سے پوری نہیں اتر پڑتی پھر ایک اور ہو سکتا ہے کہ یہ جو ہیں وہ میرا خیال نہیں رکھتے مجھے پھول نہیں لا کر دیتے اور مجھے جو بھی کہہ لیجئے ایک اچھی بیوی یا ایک ایسی بیوی فی زمانہ جس کی زندگی میں یہ گلے ہیں کہ میرا شوہر مجھے کیا کرتا ہے میں آپ سب کو اس وقت موقع دیتی ہوں میں خود بھی ایک بیوی ہوں الحمدللہ آپ لوگ بھی ہیں جو ہیں جو نہیں ہیں انشاءاللہ اللہ بنائے گا ان کو بھی یا جو کبھی تو بیویاں تھیں نا آپ مجھے ایک بات تو بتائیے کہ موسٹلی عام طور پہ کیا گلے شکوے ہوتے ہیں عورتوں کو اپنے شوہروں سے وہ سارے لکھیے آپ اپنے شوہر سے اپنے گلوں کو نہ بھی لیں نا تو جو فی زمانہ موسٹلی لڑکیوں کو مرد اپنے شوہروں سے گلے ہیں یا جو کہ عام طور پہ بھی ہوتے ہیں یا جس وجہ سے گھر ٹوٹتے ہیں، آپ وہ سب کچھ لکھ لیں. اور میں بہت احتیاط سے بولنے لگی ہوں، اگر وہ سارے حالات عام طور پہ جو ہم بولتے ہیں وہ جمع کر لینا، تو اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک بیوی بھی اس گھر میں نہ رہتی. وہ مرد جو اتنا مصروف ہے کہ بیویوں کو ہارڈلی اس طرح کا ٹائم دے سکے جیسا کہ بیویاں چاہتی ہیں، میں یہ نہیں کہتی کہ آپ دیتے نہیں تھے. وہ مرد جس کو دین کے تقاضے کبھی روکتے ہیں، وہ ایک جرنیل بھی ہے، وہ ایک لیڈر بھی ہے، وہ مرد جو جس کو سوشل ورک بھی کرنی ہے، پھر 5 وقت کا امام بھی ہے مسجد کا، تو اپنی بیوی کے لاڈ کہاں دیکھے گا؟ کمائی کہاں سے آئے گی؟ گھر میں تو 2-2 مہینے تک چولہا نہیں جلتا. پھر اس سے آگے آپ بڑھ کے دیکھ لیجئے کہ کسی بھی عورت کو اپنے مرد سے جو موسٹلی گلے ہوتے ہیں، یہ سارے گلے آپ کی ازواج کو آپ جیسے ہیرے اور آپ جیسی پرسنالٹی سے بھی ہو سکتے تھے، اگر اللہ تعالیٰ نے ان کو وہ سارے مراحل جن سے وہ گزر چکی تھیں ان سے نہ گزارا ہوتا. یعنی قرآن کی ایک آیت یاد رکھیے گا، سورت مت سے خلاص حوالہ دینے لگیں، سورت نور کی آیت ہے، الطیبات للطیبین، پاکیزہ مرد پاکیزہ عورتوں کے لیے اور پاکیزہ عورتیں پاکیزہ مردوں کے لیے، اور اسی طرح الخبیثات للخبیثین، اور اس کا اپوزٹ بھی ہے کہ ناپاک مردوں کے لیے ناپاک عورتیں اور ناپاک مردوں کے لیے ناپاک عورتیں، اور یا اپوزٹ بھی کہہ لیجئے اس کا. نبی صلی اللہ علیہ وسلم کی ازواج جن کو اللہ تعالیٰ نے آپ کی بیویاں بننے کے لیے چنا تھا، وہ عام عورتیں نہیں تھیں، وہ خاص عورتیں تھیں، تبھی وہ رہ چکی. اور قرآن پاک میں اگر آپ کے پاس کبھی بھی موقع ہو زندگی میں، تو آپ سورۃ الاحزاب کی تفسیر پڑھ لیں. آج میرا دل کہہ رہا ہے کہ میں اگر خدیجہ کا نام نہ لیا ہوتا تو میں صرف آج آپ کو ایک جنرل ٹاک دے دیتی ازواج مطہرات پہ، لیکن پھر آپ وہ کسی اور دن دوں گی، اس لیے کہ وہ موقع ایک پورا موقع، ایک پورا ٹاپک ہے، ازواج مطہرات کی قربانیاں، ان کا اخلاق، ان کا کردار وہ کیا تھا. یاد رکھیے کہ اللہ تعالیٰ کسی کو ایسے اتنا خوبصورت شوہر نہیں دیتا، ان عورتوں کے اندر کوئی نہ کوئی خوبی تھی. اللہ تعالیٰ نے اپنے نبی کے ساتھ تنگی ترشی میں رہنے والی ان عورتوں کو اس چیز کا جو انعام کل قیامت کے دن دینا ہے، اس کا تو آپ آج بھی بیٹھ کے اندازہ لگائیں تو میرا خیال ہے کہ ہوش گم ہو جائے. ہمیں نہیں پتا کہ نبی صلی اللہ علیہ وسلم کو جو ایک خاص مقام جنت میں وسیلہ نام کا ملنا ہے، وہاں تک آپ کی ازواج پہنچیں گی کہ نہیں، لیکن یہ یقین ہے کہ یہ بیویاں اللہ کے نبی کو جنت میں ملیں گی. یہ ازواج ہیں، کیونکہ نبی صلی اللہ علیہ وسلم کے بعد ان بیویوں کا تو کسی سے نکاح بھی نہیں ہوا. کیوں نہیں ہوا؟ کیونکہ وہ امت کی مائیں تھیں. حتیٰ کہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ، جن کے بارے میں ہم کل انشاءاللہ صبح میں بات کرنے والے ہیں، وہ تو بالکل 18-19 سال کی لڑکی تھی جب بیوہ ہو گئی، اور 50 ایئرز تک جیتی رہیں آگے جا کر، لیکن نکاح نہیں ہوا کیونکہ وہ امت کی مائیں ہیں. تو کیا اللہ ایسی عورتوں کو پھر چھوڑ دے گا؟ نہیں چھوڑے گا. آج ہم آپ کی جس بیوی کی بات کرنے والے ہیں، یہ ہے حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ. آج بہت سارے لوگ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کے ساتھ آپ کے نکاح پر کافی چوں چاں کرتے ہیں، کافی گلے اور اعتراضات ہیں. ابو بکر جو باپ تھے ان کو وہ گلے نہیں ہیں، اور اس کے علاوہ حضرت عائشہ کو خود کوئی گلہ نہیں ہے، اور مکہ جو کہ دشمنوں سے بھرا پڑا تھا اس وقت انہوں نے کوئی اعتراض نہیں کیا، اور مدینہ جو حاسدین سے بھرا پڑا تھا انہوں نے کوئی اعتراض نہیں کیا. لیکن آج فی زمانہ غیروں کی نظر سے دیکھ کے اور ان کی بات بولی بولتے ہوئے ہم لوگ اس پہ باتیں سنتے ہیں کہ اللہ نے نبی صلی اللہ علیہ وسلم نے حضرت عائشہ سے شادی کی اور آپ کا ایج ڈفرینس بہت زیادہ تھا. آپ نے بھی سنی ہوں گی یہ باتیں، لیکن بہت کم لوگ ہیں جو اس بات پہ بات کریں. آپ امیجینیشن میں لائیے، ایک ینگ لڑکا اپنا کیریئر شروع کرتا ہے، پڑھ لکھ چکا، آپ اپنے ہی بیٹوں کو ذہن میں لے آئیں یا کسی بھی جوان ہوئے بچے کو، ماں باپ کی جو بھی کوششیں اور تمنائیں ہوتی ہیں وہ ساری پوری کی، اور جب عین جوانی میں پہنچا تو اس مرد کی یا اس بچے کی شادی اپنے سے 15 سال بڑی عورت، دو بلکہ ایک جگہ تین دفعہ شادی شدہ عورت، 4 بچوں کی ماں سے ہو جائے، تو آپ اس بچے کے بارے میں کیا کہیں گے؟ آج ہمارا معاشرہ ایسی باتیں کرے گا کہ شاید ویسے تو ماں بہن کو اتنا غم نہ ہوتا، لیکن لوگوں کی باتیں سن کے وہ بھی سوچیں گی کہ ہمارے بچے کے ساتھ ظلم اور زیادتی ہو گئی. और चले दूसरी तीसरी शादी हो ना तो बंदा मान लेता है कि चलो शौक तो पूरे हो ही गए, अब किसी बड़ी से कर लो, अब बच्चे वाली से कर लो, अब बेवा से कर लो और किसी मुतल्लिका से कर लो, शादी भी पहली। और वो मर्द जिसके लिए मोहब्बतें बहुत थी, नबी सल्लम से मक्का वालों की मोहब्बत बहुत थी, अल्लाह ने ऐसे इंसान के लिए जो जवानी की बहारों में भी है, अभी जिसका शबाब शुरू में, और अल्लाह ताला ने उसको एक ऐसी औरत दे दी कि उधेड़ उम्र की, और उस औरत के ऊपर जितने मर्जी भी आप बातें कर लीजिए, कमेंट कर लीजिए, लेकिन वो औरत मर्द से बड़ी थी, और उसको खदीजा कहते हैं। और वो औरत क्या खूब औरत होगी कि जिसकी जिंदगी में नबी सल्लम ने दूसरी शादी ही नहीं की, पहली बात अपनी उम्र से बड़ी, दूसरी बात उनके साथ जितने साल रहे कोई दूसरी औरत का ख्याल भी नहीं आया, कोई खूबी होगी। याद रखिए ये रिश्ता बहुत नाजुक है, लेकिन हजरत खदीजा रजी अल्लाह ताला अन्हा जैसी औरत आपके निकाह में आना इस्लाम की बुनियाद बनी थी, फाउंडेशन ऑफ इस्लाम बन रही थी उन दिनों में। उस मर्द को वो जहनी सुकून चाहिए था जो कल आने वाली नबुव्वत की जिम्मेदारियों को पूरा करने के लिए लाजिम होता है। मैं कह सकती हूं कि हजरत खदीजा ने मोहम्मद बिन अब्दुल्ला को मोहम्मद रसूलुल्लाह बनते हुए देखा। जिस वक्त खदीजा नबी सल्लम को चूज करती हैं या जिस वक्त आपका रिश्ता होता है, उस औरत को तो नहीं पता था कि कल ये शख्स इमामुल अंबिया बन जाएगा और नबियों का इमाम, और इसको अल्लाह किस तरह चुनेगा। उसने तो उनको एक शरीफ और एक अमानतदार और एक बहुत समझदार इंसान समझ के चूज किया था ना। तो याद रखिए कि रिश्तों का इंतखाब किसी के दीन के बिगाड़ का और किसी के दीन के बनाव का जरिया बन जाता है। बेहतरीन रिश्ते और निकाह वही होते हैं कि जिनके अंदर दीन और हकीकी दीन को बुनियाद बनाया जाए, और उस दीन की बुनियाद पे फिर जिंदगियां गुजार दी जाए। ये ऐसा एक जोड़ होता है जैसे अभी आप लोग बिजली के तार ढूंढ रहे थे, और कोई एक्सटेंशंस लगाता है और कोई कुछ लगाता है, एक तार, ये जो मेरे आगे भी इतना कुछ रखा हुआ है, इनमें से एक तार इधर की उधर और उधर की इधर लगा दूं तो बस हो जाएगा, बिजली चली जाती है ना। शादी होना, रिश्ता होना, किसका किससे होगा, ये सिर्फ दुनिया नहीं है, ये दीन है। और आप ठंडे सभा से बैठकर सोचे, दीन का पौधा लगाने के लिए जो माहौल चाहिए होता है ना मर्द को, अगर एक मर्द है और वो चाहता है कि मुझे अपनी जिंदगी अल्लाह के हुक्मों से गुजारनी है, तो बीवी से बेहतरीन कंपेनियन कोई दुनिया में हो नहीं सकता। और सेम यही बात है, एक औरत चाहती है कि मैंने आम से बढ़कर खास तौर पे अपने आप को दीन से जोड़ना है, तो सबसे पहले उसके करने के कामों में यह है कि वो ऐसा पार्टनर मांगे अल्लाह से कि जो उसके उस दीन के काम में उसका मुआविन हो। जब घरों में फ्रिक्शन होगी तो बाहर किसको जाके आप बताएंगे? और आपको पता है कि जहां हक आता है ना, वहां जरूर कुछ ना कुछ फ्रिक्शन और रुकावटें और इरिटेशन और उलझने ही पड़ती हैं। एक औरत जो घर से उलझी भी गई अपने मर्द के तकाजों को पूरा करते हुए और उसकी बातें सुनते हुए, वो बाहर जाके दूसरों को क्या बताएगी? वो तो कॉम्प्रोमाइज होने सिखाएगी, वो तो औरतों को यही कहेगी चुप करो, जो कहते हैं मानो। क्यों मानो? इसलिए कि वो घर टूट जाएगा, रोज की चकचक कौन बर्दाश्त करे, कौन लड़ाई रखे, वो तो लोगों को भी डरा देगी। करजियसली स्ट्रांगली दीन की तबलीग वही औरत कर सकती है कि जिसको ये कॉन्फिडेंस हो कि मैं इस बात को अपने तजुर्बे के साथ बयान कर सकती हूं। बात वाज है, सेम थिंग यही मर्दों में। अब चूंकि मेरे सामने आप औरतें बैठती हैं तो मैं क्या करूं, मैं तो औरतों ही की मिसाल दूंगी ना, लेकिन एक मर्द चाहता है कि वो दीन का काम करे और वाकई अल्लाह का बंदा बने। दीन के काम से मुराद सिर्फ तबलीग नहीं है, ये मैं आपके लिए माजरत से बोल रही हूँ, हमारे यहाँ दीन के काम के साथ फौरन वही आ जाता है, तबलीगी जमात है और ये तो इधर चिल्ला काट रहे हैं और उधर जा रहे हैं, या ये कुरान पढ़ते रहते हैं या पढ़ाते रहते हैं। दीन का काम एक बहुत मल्टी डायमेंशनल काम है कह लीजिए, लेकिन एक मर्द जिसके घर में अपनी बीवी उसकी बात नहीं मान रही, उसकी पॉइंट ऑफ व्यू को नहीं समझती, बताइए वो कल जाके दूसरों को क्या दीन सिखाएगा? अल्लाह ने अपने नबी के लिए ये जो खदीजा जैसी औरत चूज की है ना, इसके अंदर ये रास्ता। उम्र से बड़ी औरत मैच्योर होती है, समझदार होती है, उसके अंदर वो चुलबुलापन नहीं होता, वो हर वक्त ये नहीं कहती मुझे वैलेंटाइन डे का फूल नहीं दिया, अब हैप्पी एनिवर्सरी नहीं बोला, ईद का जोड़ा नहीं दिया, आपने मुझे मुंह दिखाई में क्या दिया, अब मैं अपनी दोस्तों को क्या मुंह दिखाऊंगी। आज हमारा एक बहुत बड़ा ड्रॉबैक है कि शादी करते वक्त हम अल्लड़ भोली फिल्मों वाली 15, 16, 18 साल की यंग लड़की ढूंढते हैं, और नतीजे में जब वो लड़की हमारे घर जाती है तो फिर जाहिर है कि उसकी उम्र के वही तकाजे, उसने बेवकूफियां करनी है। या मैं नहीं कहती कि छोटी उम्र की ना ढूंढे, सारी बड़ी उम्र की अच्छी हैं। वो वक्त है कि जिस वक्त तरबियत के अंदाज इतने मिच्योर होते थे कि एक लड़की अगर 15 साल की उम्र में भी एक मर्द के घर गई है तो वो उसका मिजाज समझती थी, क्योंकि उस दौर में, जिस दौर की ये सारी खवातीन जिनके किस्से हम पढ़ने लगे हैं, उस दौर में औरत को इतना इंडिपेंडेंट नहीं किया गया था। आज के दौर में अफसोस के साथ कहना पड़ता है कि औरतों को पहले तो मर्द बना के पाला जाता है, बेटियों को बेटा बना के लोग पालते हैं। हमारे कल्चर में जब हम छोटे थे, कह लें तो मुझे याद है दो चार किरदार मेरी आंखों के सामने है कि किसी की बेटी नहीं, बेटा नहीं था ना, तो वो कहते थे इस बेटी को हमने बेटा बनाया हुआ है। और वो बेटा कैसे बनती थी, वो लड़कों वाले कपड़े पहनती थी, ट्राउजर पहन लिया, साथ पजामा शर्ट पहन ली कुछ ऐसी, या फिर साइकिल चला लेनी, माई मुंडा कहते थे ना लोग, ये जी लड़का बना के पाला। तो वो वजह क्या थी कि शौक बड़ा होता है। मेरी अपनी एक दोस्तों में एक ऐसी कहानी है कि उनका भाई कोई नहीं था, तो उनके घर में एक बहन जो थी ना, वो एक किस्म का लड़का बन गई हुई थी कि मैं अपने माँ बाप को पालूंगी, मैं इनको लड़का बन के दिखाऊंगी, ऐसी जो जो डायलॉग्स होते हैं ऐसे बातें। आज के दौर की तरबियत के अंदर औरत को औरत बनाकर अगर ड्रेस किया जाए, और आज भी बहुत सारे ऐसे लोग हैं जो करते हैं, लेकिन मैं ओवरऑल एक ट्रेंड की बात करती हूँ। हजरत खदीजा रजी अल्लाह तआला अन्हा की जिंदगी के वो साल जो नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ उन्होंने गुजारे, 40 साल थे। अभी मैंने आपको उनकी पर्सनैलिटी नहीं बताई, अभी मैं सिर्फ उस शादी की हिकमत बताना चाह रही हूँ कि 40 साल के वो नबी सल्लल्लाहु अलैहि वसल्लम का साथ, आप दोनों की कामयाब, खुशहाल, आरामदेह, मुतमईन जिंदगी वाला था। मालदार वो पहले से थी, रुपए पैसे की कमी नहीं थी। नबी सल्लल्लाहु अलैहि वसल्लम जो काम करते थे नबुवत के आगाज के बाद, वो भी काम कम हो गया। और एक ऐसी औरत जिसको अच्छे अच्छे घरों से रिश्ते आते हों, ये सारा मामला हो, तो वो जब एक ऐसे मर्द के साथ आ जाए जिसका अभी कोई सही तरह से सेटअप भी नहीं शुरू हुआ, आपके लिए जॉब भी नहीं पक्की लगी, अभी तो वो खुद अपने लिए रास्ते ढूंढ रहा है, और उसको एक ऐसी औरत मिल गई, उस औरत ने नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ कितना सब्र किया होगा। आज तक हम हमेशा यही सोचते और सुनते हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम को हजरत खदीजा मिली, और वो खदीजा पैसे वाली थी, और ये वो। कभी आज तक हमने ऑपोजिट सोचा? नबी की बीवी तो वो बाद में बनी ना, उम्महातुल मोमिनीन में तो शुमार बाद में हुआ, पहले क्या पाया? आज के जमाने में आप कहते लो मियाँ तो काम भी नहीं सही करता, कमाता ही नहीं है, मेरे चौ नहीं पूरे कर सकता, मुझे खिला नहीं सकता, फोकट है। जो 10 बातें कोई भी कह सके, उसका दिल करे कह सकता है ना। हजरत खदीजा में क्या गुण था कि एक मर्द जिसके पास उस वक्त नबूवत भी कोई नहीं है, टाइटल भी नहीं है, बस आप देखिए ना कि सदर ओबामा थे, ये पिछले 8-10 साल पहले सदर बने ना, लेकिन उससे पहले अगर इनकी कभी शादी होगी हुई होगी तो इनकी बीवी को तो नहीं पता कि काल ये शख्स बहुत मशहूर हो जाएगा। बात समझ रहे ना, मैं आपको इस एंगल से समझाना चाहती हूँ। लेकिन उस औरत ने, रिवायात में यहां तक आता है कि वो इतनी अमीर थी कि इनके खेमों की जो तनाबे होती थी ना, ये जो डोरियां जिससे ये खेमे बांधते हैं, ये चांदी और मेखें जो थी वो सोने की होती थी, और जवाहरात और खजाने भरे रहते थे, इतनी दौलतमंद थी। और किस तरह से दूसरे लोग इनसे शादी की ख्वाहिश रखते थे, लेकिन अल्लाह ने उन सब से निकाल कर इनको अपने प्यारे नबी की जौजियत में दिया। तो ये अल्लाह का चुनाव होता है, ये अल्लाह सुबहान तआला का होता है। अल्लाह सुबहान तआला ने इस औरत से जो कुछ काम लेना था, वो आगे आप जाके देखेंगे इंशाल्लाह कि किस तरह से होगा। तो हजरत खदीजा जो थी वो असल में अल्लाह का इंतखाब थी, जो आपने अपने नबी के लिए किया, और जिसने अपने शौहर को उस वक्त तसलियां दी जिस वक्त वाकई शौहर को बीवी ही की तसल्ली की जरूरत होती है। आइए थोड़ा सा तरतीब से आपके साथ पेश करती हूँ कि हजरत खदीजा कौन थी और कहाँ से थी और क्या मामला हुआ, फिर उसके बाद एंड पे हमें ओवरऑल जो भी बात होगी। तो हजरत खदीजा की विलादत कब हुई? सही रिवायात से पता चलता है कि आमुल फील, आप नोट कर रहे हैं कि पिछले सुबह जो हमने सहाबा की बातें की उसमें भी हर एक की पैदाइश आमुल फील से ही हुई, और अरबों का ये कल्चर था, कोई एक मशहूर वाक्या हो जाता था ना, उसको बुनियाद बनाकर सारी बातें याद रखते थे। जैसे आज मुझे अपनी नानी का याद है, फलां बच्चा तब पैदा हुआ जब पाकिस्तान बना था, पाकिस्तान बना ये था, ये सदर अयूब के होने पे बना, ऐसी बातें करते थे लोग ना। तो आमुल फील से तकरीबन 15 साल पहले, या आप दूसरे लफ्ज़ में कह लें कि नबी सल्लम की नबूवत से 55 साल पहले मदीना में पैदा हुई। यानी आप ये कह सकते हैं कि नबी सल्लम से 15 साल पहले ये दुनिया में आ चुकी थी। इनके बाप का नाम खुवैलद बिन असद था और इनकी वालदा का नाम फातिमा बिनते जायदा था। मक्का मुअज्जमा में रहती थी और अल्लाह ताला ने नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ इनका कोई इस तरह का जाहरी रिलेशन या खानदानी ताल्लुक नहीं था, बहुत आला खानदान की थी। और कहते हैं कि इनकी माँ ने इनका नाम खदीजा रखा था। नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आने से पहले मक्का में इनकी बहुत इज्जत थी। इनका लकब ताहिरा भी है और तय्यबा भी है, यानी बहुत पाक साफ खातून थी, किरदार की, अखलाक की, कि अल्लाह ताला ने इनको बहुत इज्जत दिलवाई थी। जैसे उस दौर का रिवाज होता था वही सारे रिवाज थे कि इनकी पहली शादी, बल्कि कहते हैं कि इनकी पहली शादी कहीं रखी हुई थी लेकिन वहां नहीं हुई, बाज कहते हैं निकाह हुआ, बाज कहते हैं, लेकिन बहरहाल वो शादी नहीं हुई। फिर दूसरी जगह इनकी शादी जब हुई तो फिर वो जो इनके अपने खानदान में इनकी शादी हुई थी, कबीला बनू असद से ताल्लुक था। आगे जाके अगर आप सीरत में पढ़ें तो इस कबीले के नाते से काफी चीजें आती हैं। नबी सल्लम कुरैशी थे, ये कुरैशी नहीं थी, लेकिन बनू असद से थी, आप बनू हाशिम से थे, कबीले कबीले दोनों आपस में बहुत क्लोज थे। अगर आप इनका शजरा देखें तो खदीजा बिनते खुवैलद बिन असद बिन अब्दुल उज्जा बिन कुसई। तो कुसई कौन है, लफ्ज जिनको भी पता चलता है नबी सल्लम की लीनियज देख लें तो कुसई आपके बुजुर्गों में से थे। तो आप कह सकते हैं कि इसके बाद इनका नस्ब फिर नबी सल्लल्लाहु अलैहि वसल्लम से मिल जाता है। खानदानी तौर पे शरीफ खातून थी, इनका खानदान बहुत ज्यादा इज्जत वाला था सोसाइटी में। इनके खानदान में जुर्म नहीं होते थे, यानी बिल्कुल आप कह लीजिए कि डिसेंट किस्म के लोग थे। और इनका खानदान अपने शहर में शराफत में मशहूर था, और उस दौर में भी जो लोग गलत किस्म के काम करते थे ना, छिछोर पने के, वो इनके खानदान में नहीं होते थे, इनका पूरा खानदान इससे बेजार था। देखिए रगों में ये खून गया होता है ना तो ये बाद में असर लाता है। फिर इसी तरह से कहते हैं कि इनके बाप जो खुवैलद थे ना, वो खुद भी बहुत अच्छे थे, उनको शराब से, हराम खोरी से, जुएबाजी, डकैती और ऐसी चीजों से बिल्कुल नफरत थी, और वो बिल्कुल ऐसी चीजों को पसंद भी नहीं करते थे, और उन लोगों से मिलना जुलना भी पसंद नहीं करते थे जो बुरे काम करते थे। ये खुवैलद की बातें हो रही है जिनके बाप थे। और जो लोग बद अखलाक होते थे और बुरे मामलात में होते थे, उस दौर में ये आम बात थी, ये उनसे दूर थे। हत्ता कि यहां बड़ी मजे की बात है कि जिस दौर में खदीजा पैदा हुई, ये वो दौर था कि अरब बेटियों की पैदाइश को मनहूस समझते थे और पैदा होते जिंदा काटते थे, लेकिन हजरत खदीजा का खानदान, उसके अंदर ये रस्म भी नहीं थी। ना वो औरत को मनहूस करते, ना बड़ी बेटियों को मारते, बल्कि बेटियों की इज्जत करते, उनकी तरबियत करते, ना उनको बहुत खुली आजादी देते कि वो औरतें बाहर जाके ताल्लुकात रखें, और वो बड़ी शरीफ और दामन को बचा के रखने वाली खवातीन थी। यानी आप कह लीजिए कि बागैरत खानदान था। इसी वजह से कहते हैं कि हजरत खदीजा रजी अल्लाह तआला अन्हा के खानदान में बहुत ही एक अजीब सी खूबसूरती थी। इनके बाप ताजिर थे, और ताजिर भी कैसे थे कि सिर्फ अपने मुल्क में नहीं, आज की जुबान में आप कह लें कि इंपोर्ट एक्सपोर्ट का काम करते थे, शाम और यमन और इधर उधर दूसरे मुल्कों में जाते, नफा लाते। तो गोया के हजरत खदीजा को अपने बाप से माल विरसे में मिला था। बाद में शौहर के पास कुछ नहीं होता, या हो भी तो परवाह नहीं होगी, या होता है तो खत्म होता है, लेकिन एक औरत को अपने मैके से मिल जाता है। अब उसमें तो किसी औरत का कोई दखल नहीं है, अल्लाह ताला उनको दिलवा देता है। तो कहते हैं कि जब इनके पास बाप की तरफ से माल था तो गरीब गुरबा को तिजारती कारोबार के लिए रुपया तक देते थे। खैर मक्का मुअज्जमा में जो मैनेजमेंट थी ना, इंतजामिया जिसको कह लें, आज के दौर में म्यूनसिपल कह लें या कौंसिल कह लें, तो उसमें कह लीजिए कि हजरत खदीजा का जो कबीला था ना, ये गरीबों की और मिसकीनों की मदद करता था। जैसे यहां आप कह सकते हैं कमी उनकी तरफ से सोशल हेल्प दी जानी, ली जानी, तो ये सारा काम इनके ऊपर था, क्योंकि अरबों में कोई हुकूमत तो थी नहीं, कोई हाजियों को पानी पिलाने का काम ले रहा है, तो कोई काबे की देखभाल कर रहा है, तो इनके खानदान के पास लोगों की टेक केयर थी। اور ان کے باپ اس میں ایک بہت اعلیٰ نام رکھتے تھے اور اسی طرح سے یہ کام کر کرا کے معاشرے میں ظاہر ہے کیسے لوگوں کی پھر عزت ہوگی. اس وجہ سے ان کی شہرت اور نیک نامی پھیلی ہوئی تھی اور مروت اور باقی چیزیں جو ہوتی ہیں وہ تو تھی ہی. حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ کی تربیت کیسے ہوئی یہ بڑی اہم ہے, کیونکہ ہم بالکل ان کے جوانی پہ جمپ کرتے ہیں تو وہ چیزیں مس ہو جاتی ہیں کہ جو خدیجہ کو خدیجہ بناتی ہیں. تو کہتے ہیں کہ باپ کی طرف سے ان کو ذہانت اور دانش مندی ورثے میں ملی تھی, کوٹ کوٹ کے بھری ہوئی تھی, اور ایک ایسی بچی کہ جس کو باپ نے بھی توجہ دی اور خاندان میں ماحول بھی اچھا تھا اور ان کے اندر اپنے طرف سے وہ سارا دکھ درد اور غریب نوازی اور اچھا ہونا صحیح ہونا کہ شروع سے یہ جنرس رہی ہیں. اور آپ دیکھیں گے یہ ایک دم دینا آسان نہیں ہوتا کہ آپ ابھی پکڑیں اور $1,000 دے دیں, یہ بڑا پہلے کا فیصلہ ہوتا ہے, یہ جذباتی فیصلہ نہیں ہوتا. ان کی رگوں میں پڑا ہوا تھا کہ یہ دوسروں کو دیتی ہیں. دعا کریں ہمارا بھی یہ حال ہو جائے. شی واز گیور ناٹ ٹیکر. اسی لیے آپ دیکھیے کہ جب نبی صلی اللہ علیہ وسلم کی یہ زوجہ بنی تو انہوں نے اپنے مال کی گرہیں کھول دی کہ جس کو جتنا مرضی دے دے کوئی حرج کی بات نہیں ہے. اور اسی طرح سے انہوں نے چونکہ شروع سے اپنے باپ کو کاروبار کرتے دیکھا دلا تھا تو کہہ لیجیے, اور اس کے بعد جب شادی ہوئی اور نبی صلی اللہ علیہ وسلم کی جو تربیت ان کے ساتھ اس معاملے میں ہوئی تو انہوں نے پہلے اپنے باپ سے سیکھا, پھر نبی صلی اللہ علیہ وسلم سے سیکھا, اور اس کے بعد کیا ہوا کہ حضرت خدیجہ ایک میچور خاتون تھی. سوال پیدا ہوتا ہے کہ حضرت خدیجہ کا مذہب کیا تھا اسلام سے پہلے, بات سمجھ گئے؟ دیکھیں نا, جیوزم ہے, کرسچینٹی ہے, پیگنزم ہے, یعنی شرک بھی تھا, مشرک بھی تھے, سارے تھے. حضرت خدیجہ کا کریڈ کیا تھا اسلام سے پہلے؟ اہل عرب جو تھے وہ تو مشرک تھے, اللہ کو مانتے تھے لیکن اس کو ساتھ دوسروں کو پوچھتے تھے. لیکن کہتے ہیں کہ اس دور میں بھی جو اعلیٰ خاندان تھے نا, شرفا کے خاندان, وہ ایک اللہ کو مانتے تھے. یعنی اس دور میں شرک کمی کمین اور غریب اور ان پڑھ قسم کے لوگ کرتے تھے. حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ جس خاندان سے تھی نا, وہ مشرک نہیں تھے, بت پرست نہیں تھے. ایک روایت میں یہاں تک آتا ہے کہ وہ عیسائیت پہ راغب تھے, یعنی دے وار انکلائنڈ ٹوورڈ کرسچینٹی, کیونکہ اس دور میں کرسچینٹی ہی ٹھیک تھا. اور آگے آپ یاد ہے آپ کو کہ ورقہ بن نوفل کے پاس جائیں گی جو ان کے چچا زاد تھے اور وہ کرسچن ہو چکے تھے, اس سے بھی دیکھیے کہ ان کا خاندان جو ہے یہ کوئی گرا پڑا خاندان نہیں تھا, ٹھیک ہے. بلکہ حضرت خدیجہ کے جو سگے چچا اور ان کے باپ کے بھائی تھے نوفل بن اسد, کہتے ہیں کہ وہ بت پرستی کے خلاف تھے. اسی لیے پھر ان کا جو بیٹا تھا ورقہ بن نوفل, جس کے پاس نبی صلی اللہ علیہ وسلم کو لے کر گئی تھی, تو انہوں نے فوراً نبی صلی اللہ علیہ وسلم کو پہچان لیا تھا. تو یہاں سے آپ فیل کریں کہ روٹس میں یہ ساری چیزیں موجود تھی اور یہ سب کچھ ہوا. تو بت پرست نہیں تھی, مواحدانہ تھی, اس دور کے جو بھی حالات تھے اس کے مطابق یہ اچھی خاتون تھی. اور یہاں سے آپ دیکھیے کہ کچھ واقعات بھی ملتے ہیں کتابوں کو اگر آپ پڑھیں ان کی زندگی میں. تو ایک روایت میں آتا ہے کہ مطلب روایتیں دیکھیں, یہ تو سیرہ کی نا, سیر کتاب سیئر ہوتی ہیں جو ہسٹری کی بکس ہیں. تو اس میں آتا ہے کہ ابھی حضرت خدیجہ بالغ بھی نہیں ہوئی تھی کہ ایک دن اپنے باپ کے ساتھ باہر گئی. جب دونوں ایک جگہ پہنچے تو چند لوگوں کو دیکھا خیالت نے اور منہ چھپا لیا اور دوسری طرف پھیر لیا منہ. بیٹی نے پوچھا کہ ابا کیا بات ہے, اپنے منہ کیوں پھیر لیا؟ تو باپ نے کہا کہ یہ نادان لوگ بتوں کو پوچھ رہے ہیں اور کپڑے اتنے تھوڑے سے پہن کر پتھر کے اس بت کے سامنے کھڑے اس سے حاجتیں طلب کر رہے ہیں. کہا بیٹی ادھر سے ہٹ جاؤ, یہ غلط قسم کی رسومات ہے جو کر رہے ہیں. اس وقت حضرت خدیجہ نے کہا کہ اچھا ابا, یہ بت کیا ہوتے ہیں, یہ پوجا پاٹ لوگ کیوں کر کرا رہے ہیں؟ تو اس پہ پھر باپ نے اپنی بیٹی کو سمجھایا توحید اور شرک کا فرق. تو آپ دیکھ رہے ہیں کہ ایک عورت کی شروع سے ہی اس چیز کی تیاریاں ہو رہی ہیں. جب یہ ساری باتیں سنی تو کہا اس کے بعد حضرت خدیجہ کے بھی دل میں بتوں کی اور شرک کی نفرت پیدا ہو گئی. پھر اسی طرح سے آپ دیکھیے کہ حضرت خدیجہ کی شادی پہلے جس شخص سے ہوئی اس کا نام ابو حالہ ہے. حالہ ان کے بیٹے تھے, یہ ہا نہیں خالہ نہیں, حالہ ہے والی ہا چھوٹی جو ہوتی ہے. ان کے بارے میں بھی آتا ہے کہ حضرت خدیجہ کا جب ان سے معاملہ چلا تھا اور بات چیت ہوئی تھی تو اس وقت بھی انہوں نے ان کے بارے میں پوچھا تھا کہ آپ کے عقائد کے ہیں. تو اس وقت انہوں نے یہ ڈکلیریشن آف فیتھ دی تھی کہ میں شرک نہیں کرتی. پھر اسی طرح سے آپ دیکھیے کہ حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ کی پہلی شادی کیسے ہوئی اور کس عمر میں ہوئی. منگنی ان کی ورقہ بن نوفل سے کی گئی تھی, چچا زاد بھائی سے, لیکن کسی وجہ سے ٹوٹی اور شادی قریش کے ایک ممتاز اور باوقار نوجوان ابو حالہ کے ساتھ ہو گئی. یہ بڑے معروف شاہ صاحب ہیں, ان کے بچے کا بیٹا بھی آگے آتا ہے تو اس کا نام بھی قبیلہ تمیم سے تھے. اس وقت شادی نہایت سادگی سے کی جاتی تھی، کسی قسم کا تکلف نام کو نہیں تھا، بناوٹ نمائش اور فضول خرچی سے پرہیز تھی، جہیز بہت مناسب اور اپنی حیثیت سے دیا جاتا تھا، طریقہ شادی کا وہی تھا جو بعد میں اسلام نے بھی رائج کیا جو آج ہمارے پاس ہے، یعنی نکاح پڑھنا اور باپ کا قبول و ایجاب کرانا، یہ عربوں میں بھی ایسے ہی تھا، بالکل اسی طرح سے اجازت لی جاتی، پھر دف بجا کر اعلان کیا جاتا اور سب کو ایک سادہ سا کھانا جو جس میں کھجور اور گوشت یا بہت کوئی ہے تو اونٹنی کا دودھ یا اس طرح کی چیزیں بنا کے وہ کھلا کے لڑکی کو فارغ کر دیتے تھے، اور اس وقت بھی ولیمے کا رواج تھا، عربوں کی ہسٹری میں یہ چیزیں موجود تھی، کیونکہ دیکھیں نا سب کچھ تو نہیں اسلام نے بدلا، اسلام آ کے بالکل ڈیمولش نہیں کرتا پچھلی چیزوں کو، بلکہ پچھلی چیزوں کی اصلاح کر دیتا ہے، اس دور میں بھی کہتے ہیں کہ لوگ بڑے بڑے مہر باندھتے تھے، لیکن مہر جو ہے وہ بہت مناسب مانا جاتا تھا، اور بیوی سے تعلق قائم کرنے سے پہلے دولہا مہر جو تھا وہ عطا کر دیتا تھا۔ اب شادی یہ وہ ہوئی عربوں میں جو جاہل تھے تو اتنی آسانی سے ہوئی، آج ہم ہیں مسلمان پر ہماری شادیاں اتنی مشکل ہو گئیں کیونکہ ہم نے قرآن اور سنت پہ مل چلنا چھوڑ دیا۔ ہوا کیا کہ ابو حالہ اللہ کے حکم کی بات دیکھے شادی کے کچھ ہی عرصے کے بعد انتقال کر گئے، اور ان سے ہند نام کا بیٹا پیدا ہوا۔ ہم ہند تو اور ہندہ عورت کو کہتے ہیں نا، تو حضرت خدیجہ کے ایک بیٹے کا نام ہند تھا جس کو پھر ہند بن ابی حالہ کہتے تھے، اور ان کا نام آگے آتا ہے یہ مسلمان تھے، انہی کو بعد میں نبی صلی اللہ علیہ وسلم نے پھر پرورش دی تھی، جب آپ کے نکاح میں حضرت خدیجہ آئی تھی تو یہ بیٹا آپ کے ساتھ تھا اور اللہ کے نبی نے ان کی فرمائی۔ اور یہ وہ صحابہ ہیں کہ جن کو آپ کہیے کہ جنہوں نے لمبی عمر پائی تھی، یہ صحابی بنے اور لمبی عمر پائی۔ جنگ جمل ایک ہوئی تھی جو حضرت عائشہ اور حضرت علی رضی اللہ عنہ کے بیچ میں کچھ مس انڈرسٹینڈنگ کی بنیاد پہ ہوئی تھی، تو اس میں یہ حضرت علی کی طرف سے لڑے تھے اور 36 ہجری میں وفات پا گئے۔ حدیثوں کے راوی بھی تھے، آپ اگر حدیث پڑھتے ہیں، آپ کبھی اپنے ڈائریکٹ حدیث کی بکس میں پڑھیے تو آپ کو یہ نام ملے گا، اور ان کو وصاف النبی بھی کہا جاتا تھا۔ حضرت ہند کا کیا کمال تھا، نبی صلی اللہ علیہ وسلم کے وصف بہت بیان کرتے تھے، کیونکہ چھوٹی عمر میں جیسے ایک بیٹا سوتیلے بھابھی تھے نا آپ ان کے، تو یہ ان کی تعریفیں بیان کیا کرتے تھے۔ اب کیا کیا جائے، شوہر کا انتقال ہو گیا، اس کے بعد پھر حضرت خدیجہ کے والد نے ان کی شادی ایک اور شخص جس کا نام عتیق بن عائد تھا، عتیق تھے کہہ لیجئے ان کے دوسرے شوہر، ان سے شادی کر دی۔ یہ شادی بھی آسانی سے ہوئی، بہت سمپل ہوئی، اس سے حضرت خدیجہ کو اللہ تعالیٰ نے ایک بیٹی دی جس کے ساتھ اگر آپ نام دیکھیں تو محمد بن عتیق ایک راوی ہیں جو کہ بہت بڑے یعنی حدیث کی نریشن میں آئے، تو وہ ان کے بیٹے تھے، یعنی حضرت خدیجہ کو اللہ تعالیٰ نے ایک بیٹا دیا تھا، اب بیٹی دے دی۔ اللہ کا حکم دیکھیے کہ دوسرے شوہر بھی زیادہ دیر ساتھ نہ رہ سکے، اور جنگ فجار ایک ہوئی تھی کفار میں اسلام سے پہلے، اس میں حضرت خدیجہ کے باپ خویلد اور ان کے شوہر عتیق بن نائد دونوں ہی مارے گئے، باپ بھی گئے بیوی بھی گئے، باپ بھی گئے اور شوہر بھی گئے۔ اب بیوگی کا زمانہ تھا حضرت خدیجہ کا، بہت صبر اور سکون سے گزارا۔ ایک تیسری روایت جو میں نے آپ کو شروع میں بتایا کہ دو نکاح تو ان کے پکے ہیں، یہ جو تیسرا بتانے لگی ہے نا، اس کی روایت میں سند میں ویکنس ہے، لیکن میں نے ایک سے زیادہ جگہ پڑھا بھی اور سنا بھی ہے کہ وہ چچیرے بھائی ان کے تھے سیفی، تیسرا نام سیفی ہے، یعنی تیسرا شوہر ان کا سیفی نام کا تھا، لیکن وہ کتنا ہے کیا ہے یہ اس کے بارے میں ڈیٹیلز نہیں ملتی، لیکن کہتے ہیں کہ 10 سال تک حضرت خدیجہ بیوگی کا زمانہ گزار رہی تھی، بڑے صبر اور سکون کے ساتھ گزارا۔ چاہتی کیا تھی، اس دور میں یہ بالکل آکورڈ نہیں تھا کہ کوئی نیا نکاح ہو جائے، لیکن چونکہ دولت والی تھی نا تو ان کو محسوس ہوتا تھا کہ دوسرے لوگ ان سے دولت کی وجہ سے شادی کرنا چاہتے ہیں۔ بعض جگہ میں نے سنا کہ یہ ان کو آزمانے کے لیے کاروبار میں بھی ڈالتی ہیں کہ چلو ان کا ایمان دین پتہ چلے، کیونکہ آپ کو پتا ہے کہ کسی کے بھی ایمان کا اصل پول اس کی دولت سے کھلتا ہے، مال کے معاملات میں جب کسی کو ڈالیں گے نا پھر آپ کو اس کی اصل پتہ چلے گی، لیکن ان کو آج تک کوئی ایسا بندہ نہیں ملا۔ اور یہ بھی بات نوٹ کر لیں کہ عربوں کے کلچر کے مطابق یہ بہت عجیب بات تھی کہ ایک عورت جس میں اتنے گن اور اتنا مال اور اتنا پیسہ بھی ہو، وہ عورت 10 سال تک بیوہ بیٹھی بھی ہے، بلکہ کہنے والوں نے تو یہاں تک کہہ دیا کہ مکہ کا کوئی شریف اور اچھا مرد ایسا نہیں تھا کہ جو حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ سے نکاح کرنے کا خواہش مند نہ ہو۔ کمی کیا تھی، اس دور میں یہ بچوں والا ہونا یہ کچھ نہیں تھا، لیکن اللہ ان کو اپنے نبی کے لیے बचा रहा था। ये बात असल में बताना चाहती हूँ, बाज दफा बच्चियों की शादी नहीं होती, माएँ परेशान हो जाती हैं, हाय क्या करें, क्यों नहीं हो रही, दुआएं करें। नहीं, अल्लाह उसके लिए जो तैयार कर रहा है अभी, ये उसके काबिल नहीं हुई। अगर उससे पहले हो जाती तो हो सकता है वो इस रिश्ते के काबिल ना हो। और दूसरी तरफ भी होता है, तो हजरत खदीजा रजी अल्लाह ताला अन्हा जो थी, कोशिश में तो थी लेकिन अभी तक उनका मामला नहीं हुआ। अब बाप के इंतकाल के बाद, और ये जो दूसरे शौहर थे, बल्कि पहले जो शौहर थे ना, उनका भी बहुत माल था, हजरत खदीजा के पास माल आ गया, अब करें तो क्या करें। इसलिए फिर हजरत खदीजा को उस कारोबार की टेक केयर के लिए किसी मर्द की जरूरत थी। थी औरत, पैसे वाली थी, लेकिन खुद मर्दों से काम नहीं करती थी कि पैसा मैं लगाती हूँ, काम आप करें। इस तरीके पे ये काम करवाती थी, लेकिन उसमें बाज दफा नफा होता, बाज दफा धोखे होते, चोरियां होती, लोग पैसा ले जाते। उनको ये तो पता ही था कि ये ठीक नहीं है, तो लिहाजा फिर वो इसमें यदि परेशान थी। इन सारे दिनों में आप देखिए, अब ये जो बातें मैं आपको बता रही हूँ, ये दौरे जाहिलियत की हैं। आज मुसलमान कारोबार करते हुए नहीं सोचते कि सूद है, कि इसमें क्या है, रिश्वत है या क्या है। उस दौर में भी अच्छे लोग जो थे इस चीज का ख्याल रखते थे, नाजायज तरीकों से बचते थे। इन्हीं दिनों में हजरत खदीजा रजी अल्लाह ताला अन्हा तक नबी सल्लल्लाहु अलैहि वसल्लम की शोहरत पहुंची। आपको सादिक और अमीन कहा जाता था, सच्चाई, और वह हजरत खदीजा को बस सादिक और अमीन की ही जरूरत थी। किस लिए भला? माल के लिए। उनके नजदीक किसी भी मर्द की सबसे बड़ी खूबी क्या थी? कि वो सच्चा हो और अमानतदार हो। भला क्यों? क्योंकि मेरा पैसा लेके जा रहा है तो फिर वो मुझे धोखा तो ना दे। जू ही उन्होंने आपके सादिक और अमीन होने की खबर सुनी, तो उन्होंने कहा कि ये शख्स कारोबार के हिसाब से अच्छा होगा। बात समझ गए? और दूसरी बात है कि नबी सल्लल्लाहु अलैहि वसल्लम में कारोबार की स्किल्स इंतहा दर्जे की थी। ये खुदा दाद होती है, गॉड गिफ्टेड है, अल्लाह ने उनको देना था। लेकिन चचा अबू तालिब जो आपके टेक केयरर थे, उनके पास पैसे नहीं थे। अब स्किल्स नबी सल्लम के पास है, माल कोई नहीं है। कारोबार में दो ही चीजें चाहिए होती है ना, या कैपिटल होता है, मनी होती है, या फिर स्किल्स होती है, वर्किंग पार्टनर होते हैं। हजरत खदीजा के पास ऑपोजिट है, एक किस्म का वो काम कर नहीं सकती, औरत थी, लेकिन माल बहुत था। तो उस वक्त फिर अल्लाह के हुक्म से हजरत खदीजा रजी अल्लाह तआला अन्हा का मामला कारोबार के सिलसिले में किसी के रिलेशन के साथ चला कि आप मेरा माल ले जाएं, जो नफा आएगा आधा आपका आधा मेरा होगा, और साथ जाते जाते अपने गुलाम मैसरा को आपके साथ भेजे। ये बातें तो हमने बचपन से पढ़ी हुई है। शाम की तरफ आप सफर लेकर के काफले का सामान लेकर गए थे, पहले भी जा चुके थे, और चचा अबू तालिब के साथ रहकर नबी सल्लल्लाहु अलैहि वसल्लम तिजारत के गुण सीख चुके थे। आपने कहा कि ठीक है ले जाओ। आपने चचा से मशवरा किया, क्या मैं ये ऑफर कबूल कर लूं? कहा ठीक है, जो ये करो वो करो। और कहते हैं कि बाज कहते हैं कि मैसरा के साथ साथ खदीजा ने अपना एक करीबी रिश्तेदार खुजैमा बिन हकीम, वो भी साथ कर दिए कि आप जाइए और इनको साथ लेकर जाइए। खुजैमा जो थे वो नबी सल्लम से बहुत मोहब्बत करते थे, और साथ रहने की वजह से आपका इखलाक और आपका किरदार इतना ज्यादा उनके ऊपर खुला कि आकर तो बस वो माल की बातें कम और काम करने वाले की खूबियां और तारीफें ज्यादा की। वापस आए तो मैसरा और खुजैमा दोनों ने नबी सल्लम की इतनी तारीफें बयान की कि हजरत खदीजा रजी अल्लाह तआला अन्हा को इस तरह का एहसास हो गया कि वाकई ये है वो शख्स शायद जिसके लिए अल्लाह ने मुझे इतने साल से बेवकी में रखा हुआ था। कहते हैं कि हदीस में आता है कि किसी को आप उसके सफर में पहचान ले। हजरत उमर के सामने किसी ने तारीफ की किसी दूसरे की, तो पूछने लगे कि क्या ये तेरे हमसाये में रहता है? कहा नहीं। कहा अच्छा, क्या तूने इसके साथ सफर किया कभी? कहा नहीं। कहा फिर तुझे क्या पता ये कैसा है? यानी तारीफ ना करो उस बंदे की जब तक तुम उसके साथ ना बैठो। सफर में तो अच्छे भले बंदे क्रैंकी हुए होते हैं, जो सफर में ना बोले और रिलैक्स रहे और खुश रहे और इज फाइन आई एम फाइन, वो सब्र वाला बंदा है। और इसी तरह दूसरी बात है, नेबर में हमसायों से लड़ाई की बातें तो नहीं आती, उसी से पता चलेगा ना कि ये कैसे हैं। तो उन लोगों ने फिर अपने वाकयात बताए, और उसमें कुछ वाकयात भी तारीख की किताबों में आते हैं कि उन्होंने देखा कि ये शख्स इतना ज्यादा लोग दूसरों का ख्याल रखने वाला है कि एक जगह खाना तैयार किया गया सफर के दौरान, जब वो दोनों अल्लाह के नबी के साथ बैठने खाने के लिए बैठे, तो नबी सल्लल्लाहु अलैहि वसल्लम को अंदाजा हो गया कि खाना थोड़ा है और ये भूखे बहुत है। तो आपने क्या किया, अपना बर्गर भी, जिसको आप अपनी जुबान में कह ले कि सफर में खाने तो वैसे ही थोड़े होते हैं ना, तो आपने अपना खाना जो आपके सिंह था आधा मैसरा को और आधा खुजैमा को दे दिया। کہ آپ یہ کھا لیجئے. بعض کہتے ہیں کہ آپ نے وہاں دعا کی تھی کہ اللہ تعالیٰ اس کھانے میں برکت دے دے, اور اس کے بعد تو آپ کہہ لیں آپ سفر میں کوئی آپ کو اپنی چیز دے دے تو آپ کو کتنا وہ پیارا لگے گا. یعنی وہی بات ہے کہ سچ کھلتا گیا اور ان کے دل میں نبی صلی اللہ علیہ وسلم کے لیے جگہ بنتی گئی, اور بعض معجزات بھی سرزد ہوئے آپ کی زندگی کے جس کو ہم نہ بھی در زیادہ ڈسکس کریں, لیکن اشارہ موجود ہے کتابوں میں, اس لیے بتانے میں کوئی حرج کی بات نہیں ہے. کہتے ہیں کہ جن اونٹوں پہ سامان تجارت لے کے گئے ہوئے تھے نا, وہ بھرے ہوئے تھے سامان کے, تھک کر چور ہو گئے, اب چلیں کیسے, دیکھیں نا اب گاڑی کو تو اب کہیں روک لیں تو اونٹ کے اوپر تو سامان پڑا ہوا ہے, بٹھا لو تو اٹھانا کیسے ہے. تو میسرا نے آ کر کہا کہ اب ہم آگے اور نہیں چل سکتے کیونکہ ہمارے اونٹ معذور ہونے کے قابل ہیں, قریب ہے کہ یہ اپنی جگہ بیٹھ جائیں گے. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے کہا اچھا ادھر آؤ. آپ اس اونٹ سے اترے اور اس کے پاؤں کے پاس کچھ جا کر پڑا یا کوئی دعا کی, کہتا ہے کہ وہ اونٹ جو تھے وہ دوڑنے لگے. اب یہ واقعہ ٹھیک ہے تو بھی ٹھیک ہے, اور اگر ٹھیک نہیں ہے تو بھی کوئی بڑی بات نہیں ہے, کیونکہ ہم اللہ کے نبی کی سیرت میں یہ تو پڑھ ہی چکے ہیں کہ جس اونٹنی یا گدی پہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو بچپن میں حلیمہ سعدیہ نے بٹھایا تھا وہ بھی دوڑنے لگ گئی تھی. لیکن کہتے ہیں کہ اسی وقت ان دونوں نے سوچا کہ محمد صلی اللہ علیہ وسلم بڑی شان والے ہیں اور اللہ ان سے کوئی بڑا کام لے گا. پھر اسی طرح سے آپ دیکھیے کہ کچھ اور واقعات بھی ہیں جو میں نہیں ڈسکس کرتی, اس لیے کہ کچھ واقعات آپ کے اپنی سیرت کے موجود ہیں. جب آپ اپنے چچا کے ساتھ گئے تھے شام میں اور وہاں آپ کو روک لیا گیا اور کہا واپس جاؤ, اس قسم کے واقعات کچھ انہوں نے بھی نبی صلی اللہ علیہ وسلم کے ساتھ دیکھے تھے. واپس آئے, نفع اگلے سالوں سے جو پچھلے سال تھے ان سے زیادہ ہوا. حضرت خدیجہ بڑی حیران تھی, یہ کیسے ہوا؟ کہا اس لیے کہ جو چیزیں آپ نے دی تھی نا, عرب لوگ کیا کرتے تھے آپ کو پتا, کہ آپ ادھر سے گئے دوسرے ملک میں چیزیں لینے, اب پیسے جو لے کے جاتے ہیں آپ تو پیسے میں تو خطرہ ہے, چوری ہو سکتی ہے, ڈوب سکتا ہے, کچھ کریں. نبی صلی اللہ علیہ وسلم نے مکہ سے ان پیسوں کی چیزیں خرید لی, یعنی کیش کی بجائے وہ کسی کموڈیٹی کی صورت میں وہاں چیزیں لے گئے. تو وہ چیزیں جو مکہ میں یا ارد گرد کچھ سستی ہوں گی وہ لے لی, تو ملک شام جا کے پہلے وہ بیچی تو ایک پروفٹ ہو گیا نا, پھر اس سے وہاں سے خریدی تو مدینہ مکہ میں آ کے واپس بیچی تو پروفٹ ڈبل ہو گیا. ان باتوں سے حضرت خدیجہ بہت خوش ہوئیں کہ ایک تو ایماندار ہے اور دوسرے سمجھدار بھی ہیں. اور اس طرح کی باتوں سے پھر حضرت خدیجہ نے کہا کہ اب اس معاملے کو سنجیدہ لیا جائے. ابھی تک کوئی ظاہری رسم و رواج نہیں ہے, کوئی تعلق داری نہیں ہے, بلکہ ان کی ایک بہن کا بھی ذکر آتا ہے کچھ جگہوں پہ, لیکن یہ ہے کہ انڈائریکٹلی پھر حضرت خدیجہ کو کچھ لوگوں نے یہ مشورہ دیا کہ آپ اگر اس مرد سے شادی کا پیغام دے کے دیکھ لیں, ہو سکتا ہے کہ اس بہانے شادی اگر ہوتی ہے ایک تو محرم بنتے ہیں, دوسری بات ہے آپ کا کاروبار بھی اچھا ہو جائے گا اور دوسرا معاملہ بھی اچھا ہوگا. اس وقت پھر ان کے ذہن میں آیا, ان کی دوست کا نام بھی روایت میں نفیسہ آتا ہے, کہ جس کے تھرو یہ بات ہوئی تھی, وہ بہت بڑی عمر کی تھی. ذہن میں ایسے نہیں لائیے گا کہ جیسے آج کل کوئی اٹکیلیاں کرتی ہوئی دوستیں سہیلیوں کی اور بہت اس طرح کی باتیں تھی, بلکہ بہت سنجیدگی کے ساتھ بڑے اچھے معاملے میں یہ سارا کچھ ہوا تھا. اور اللہ کے نبی صلی اللہ علیہ وسلم اس پیغام پہ حیران تھے, آپ سوچ بھی نہیں سکتے تھے کہ آپ میرے جیسے یتیم اور مسکین شخص سے رشتہ کریں گے. اللہ کے نبی نے میسج بھی ان کو بھیجا کہ میرے پاس تو کچھ نہیں ہے, نہ میرے پاس گھر ہے نہ مال ہے, جو ایسی چیزیں ہیں. تو اس پہ پھر ادھر سے انہوں نے یہی میسج دلوایا کہ میں نے آپ کے مال کے لیے نہیں, میں نے آپ کی شخصیت اور میں نے آپ کی یعنی کہہ لیجئے کہ کردار کو دیکھ کر میں نے آپ کو یہ رشتہ دیا. پھر اللہ کے نبی ابو طالب کے پاس گئے, ان سے مشورہ کیا. دیکھیے یہ بھی ساری چیزیں سمجھ میں رکھنے کی ہوتی ہے. آج جو لڑکے لڑکیاں خود اٹھ کے رشتے کر لیتے ہیں, بعد میں انہیں کو پھر ایک دوسرے سے باتیں بھی سننی پڑتی ہیں نا. تو دور وہ جہالت کا تھا, لیکن نبی صلی اللہ علیہ وسلم نے جو معاملات کیے وہ سارے بہت ہی زیادہ سوچ سمجھ کے اور اچھے انداز سے کیے. اور اس طرح جب اب نہ صرف یہ کہ ابو طالب نے اس رشتے کو پسند کیا, بلکہ نکاح بھی ابو طالب نے بڑھایا تھا. اس دور میں بھی مہذب طریقے سے لوگ شادی کرتے تھے, نکاح ہوتا تھا, بیچ میں جو معاملہ یہ سارا کچھ ہوتا ہے یہ سارا کچھ کر کر آ کے, تو الحمدللہ پھر نبی صلی اللہ علیہ وسلم کا نکاح جو ہے حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ سے ہو گیا. آپ امیجن کر رہے ہیں, تین نہیں تو چلے دو دفعہ کی شوہر دیدہ خاتون, عمر کا اتنا فرق, بچے. اب ایک مرد جو اس سے شادی کر رہا ہے, جس میں آج کے جذبے دیکھے تو 25 سال کا لڑکا مرد یا کیا ذہن میں تصور آتا ہے, لیکن اس رشتے کے اندر کیا اللہ نے برکت رکھی تھی. اور یہ کہہ لیجئے کہ نا یقین آنے والے سرکمسٹانسز تھے, لیکن اللہ کے نبی نے اس کو بڑی خوشی سے قبول کیا. اور اس طرح جب آپ کی شادی ہوئی, اس وقت کسی کو نہیں پتا تھا, کسی کو نہیں پتا تھا کہ کل اس شادی میں اب کیا کچھ ہوگا اور کیا یہ حالات ہوں گے. اور نبی صلی اللہ علیہ وسلم نے حضرت خدیجہ کے ساتھ بہت خوبصورتی کے ساتھ وقت گزارا. کتنا, 25 سال کی عمر میں شادی ہوئی, نبوت کب ملی؟ 40. تو 15 سال تو بیچ میں ایک کامن کپل ہی تھا نا. ہم نہیں سنتے کہ خدیجہ نے کبھی کہو گے نہ کھٹو ہو جا کے کام کرو, نعوذ باللہ. دیکھیں نا, نبوت وغیرہ تو بعد کی بات ہے نا, مولوی تو آباد میں بنے, ابھی تو آپ ایسے ہیں. یعنی جن عورتوں کے اندر شرافت اور خاندانی پن ہوتا ہے وہ چھچوری نہیں ہوتی, وہ چھوٹی سی بات پہ اپنے شوہر کو کی عزت کو ہاتھ میں کیا پاؤں میں نہیں ڈالنے والی ہوتی. آج یہ ظلم کی حد ہے. میں سب کی بات نہیں کرتی, لیکن کوئی ہی دن گزرتا ہوگا کہ جب یہ معاملے کسی بھی کیس کی صورت میں سامنے نہیں آتے. یقین کریں, پوچھنے والی بھی مجھ سے عورتیں ہی ہوتی ہیں, لڑکیاں ہی ہوتی ہیں. شکوے ان کو اپنے شوہروں سے ہی ہوتے ہیں, کیونکہ مجھے آ کے یہ تو نہیں کہیں گی کہ ہمارا شوہر بڑا اچھا ہے بس ہم خراب ہیں. لیکن جب میں ان سے بیٹھ کے بات سنتی ہوں, فون پہ سنتی ہوں, آتے ہیں لوگ پوچھتے ہیں, کھلی دعوت ہے جس کو بات کرنی ہے, اللہ کی قسم کھا کے کہوں گی یہاں بیٹھی ہوں, 98% قصور آج کی لڑکیوں کا نکلتا ہے. میں کہتی ہوں کل لڑکے ظالم تھے, جب کبھی آپ لوگ پچھلا دور دیکھتے ہیں جو آج کی مائیں دادیاں نانیاں ہیں, لڑکے ظالم تھے, مرد ظالم تھے, خراب ہو گئے, ظلم کیا, کرپٹ ہو گئے, عورتوں کو دیکھا نہیں, باہر لڑکیوں میں چل پڑے. آج جو سٹائل آف لیونگ ہے دنیا کا اللہ نوزی پر, میں کہتی ہوں آج کی عورت مظلوم نہیں ہے, آج کی عورت مرد ہے اندر سے, دیکھنے میں وہ عورت لگتی ہے. اور حالات پھر جو بگڑتے وہ ہے. حضرت خدیجہ نے ایک مالدار اور خوبصورت عورت ہونے کے باوجود, خاندانی شریف عورت تھی, اس کے باوجود نبی صلی اللہ علیہ وسلم کے ساتھ غربت میں, کمی بیشی میں گزارا. اور نبی صلی اللہ علیہ وسلم کا میلان تو شروع سے اللہ کی طرف تھا, کئی کئی دن تک غار حرا میں چلے جاتے تھے. انہوں نے نہیں تانا دیا کہ کمانے کے بجائے تم وہاں بیٹھے ہوئے ہو, میں کیا کروں. اور ادھر سے بھی بچے ہونے شروع ہو گئے, نبی صلی اللہ علیہ وسلم سے بھی تو آپ کو بچے مل گئے نا. اب ایک عورت کہے کہ لو میں یہ کروں وہ کروں, کوئی, میں نے بڑا اس کو غور سے دیکھا کہ حضرت خدیجہ بھی تو عام عورت ہی تھی نا, جیسی عورتیں ہوتی ہیں. انہوں نے نہیں اللہ کے نبی صلی اللہ علیہ وسلم کو کبھی ہار دلائی. اور آپ کو تو ہر مرد اپنے کیریئر کے آغاز میں پھوکٹ ہی ہوتا ہے, باپ اگر پاکٹ منی بھی نہ دے تو وہ ہو سکتا ہے ایک چائے کا کپ نہ پی سکے باہر, از اٹ ٹرو؟ تو ایسے مردوں کے ساتھ اگر تعلق گزارنا ہے تو کیا بڑی بات ہوگی. ایک عورت کی میری نظر میں سب سے بڑی خوبی یہ ہے کہ وہ کتنی مزاج شناس بیوی ہے. میں نے حضرت خدیجہ کا جب پڑھا تھا تو مجھے اس وقت ہی اندازہ تھا کہ یہ کہہ تو رہے ہیں کہ مجھے حضرت خدیجہ پہ بات کروں, لیکن جو میرے اپنے لاش شور میں حضرت خدیجہ کا معاملہ, آئیڈیل وائف. آپ پوری حضرت خدیجہ کی سیرت آخر تک سن لیں, آئیڈیل وائف, پیچھے بھی آئیڈیل, آج بھی آئیڈیل, کل نبی بن رہے ہیں اس وقت بھی آئیڈیل, جب دھکے کھائے جا رہے ہیں اس وقت بھی آئیڈیل, اور جس وقت ان کو شاب ابی طالب میں پتے کھانے پڑے اس وقت بھی آئیڈیل. اور آپ کو تو حضرت خدیجہ کی وفات کا ذریعہ ہی, آپ کی ڈیتھ کی وجہ ہی وہ شاب ابی طالب کے 3 سال بنے, پتے کھانے پڑے, غربت تھی, دولت والی عورت, اتنے لاڈ والی عورت, اس کو ایک شوہر کے گھر میں اتنی غربت دیکھنی پڑی, لیکن وہ عورت ان کا ساتھ دے رہی ہے. یعنی کہا کہ تو اکیلا رہ ادھر, میں جا رہی ہوں ادھر, اور جب تمہاری یہ گھاٹی ختم ہو جائے گی, بائیکاٹ ختم ہوگا تو آنا. عورت اصل میں ہولڈر ہے. میں سمجھتی جیسے یہ برتن ہے نا, اب یہ آپ کا یہ جو بھی ہے, اس میں آپ پانی ڈال لیں, اس میں آپ سیریل ڈال لیں, کچھ بھی جتنا بھی ڈالیں گے نا یہ ہولڈ کر لے گا. اور اگر اس میں چھید کر دیں یا اگر اس کو کچا کریں, تھوڑی سی بھی چیز ڈالیں گے نا وہ گر جائے گی. عورت کنٹینر ہے, یہ کنٹینر کہہ لیں آپ اس کو ہولڈر کی بجائے, عورت کنٹین کرے. میں خود بھی عورت ہوں الحمدللہ, لیکن میں یہ چیز محسوس کرتی ہوں بہت سارے گھروں میں خرابی کی وجہ یہ کہ عورت کنٹینر نہیں بنتی. اس کو پتہ ہی نہیں میرے مرد کی ڈیمانڈ کیا ہے, اس کو کیا چاہیے. لیکن حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ جو ہیں اس میں یہ سب کچھ موجود ہے. اور آپ نے گرمی, سردی, سخت, وہ کہنا چاہیے ترش, اور ہر طرح کے حالات میں نبی صلی اللہ علیہ وسلم کے ساتھ اتنا اچھا معاملہ کیا کہ ایک مرد اتنی بڑی عمر کی عورت کے ساتھ خوش ہے. ان کے سارے جذبوں کی تسکین ہو رہی تھی نا, یہ تو نہیں تھا کہ وہ خوش نہیں, وہ تو خوش تھی لیکن نبی صلی اللہ علیہ وسلم خوش نہیں تھے, وہ بھی نہیں گاڑی چلتی زیادہ دن. کوئی غریب کتنے دن صبر کرے گا آپ کے ساتھ, ایک دن تو وہ پھٹے گا. میں نے دیکھے شریف سے شریف مرد بھی اخیر پھر کہتا پھر تم میری جان چھوڑ دو, پھر یہی کہہ سکتا ہوں اگر میں تمہارے قابل نہیں, میں تمہیں کچھ خوش نہیں رکھ سکتا, تو جاؤ پھر میری جان چھوڑ دو. واللہ ہی इसलिए अगर आपकी बेटियां हैं और आप खुद अगर बेटी हैं या औरत हैं और शादी के दिन करीब हैं, तो अपने लिए ये दुआ करें कि रब्बना हब लना मिन अज़वाजिना व ज़ुर्रियातिना कुर्रत आयुनि व जालना लिलमुत्तकीन, क्योंकि औरत से घर बनता है, और घर से ही नहीं बनेगा तो बच्चे कहां से सही होंगे। आज पूरी दुनिया के मुसलमान भी परेशान है, वजह यह है कि औरत घर नहीं बना पा रही या मर्द चला नहीं पा रहा, अल्लाह ने उसी बहस के आज जितने इश्यूज हैं। और मैं कहती हूँ जितनी अंडरस्टैंडिंग्स के साथ आज रिश्ते होते हैं, आपके तो ऐसे नहीं हुए होंगे। देख भी लो और ढूंढ भी लो और चॉइस भी देख लो और पहले से मैचिंग्स भी कर लो और ये करो जाके। आज जैसे शादियों से पहले जितनी लोग पहले कोशिश करते हैं अंडरस्टैंडिंग की, करते हैं कि नहीं, तो फिर तो एक तलाक नहीं होनी चाहिए, एक घर में परेशानी नहीं होनी चाहिए। लेकिन आप देख रहे हैं वो क्यों हो रही है। मर्द उस वक्त खराब होता है जब उसका मिजाज खराब है, या तो किसी और औरत में इन्वॉल्व है। करप्ट मर्द, यानी सीधी सी बात है, करप्ट मर्द काबिले बर्दाश्त नहीं है। वो तो दूसरे ही दिन बर्दाश्त नहीं होना, आपने 10 साल क्यों जाया किए उसके साथ। करप्शन अगर मर्द में होगी ना, फिर वो सोने जैसी बेटी की भी कदर नहीं करेगा, वो जितनी अच्छी बनेगी वो उतना नखरे ज्यादा करेगा। अदरवाइज मैं बात कर रही हूं जनरल लोगों की, आदतों का फर्क चलता है। फिर क्या हुआ, आपके सारे बहन भाइयों के आते मिलती, चार बहन भाई हैं, आप देखिए उनकी चारों की चार पर्सनैलिटी हैं, सगे भाई बहन आपस में लड़ते रहते हैं, ये तो रहेगा। लेकिन ये सारी वो चीजें हैं जो इंसान के लिए बहुत ज्यादा, यानी सोचने की, इस वक्त उम्मत मुस्लिमा को इस टॉपिक के ऊपर बहुत बात करने की जरूरत है। बहरहाल जो भी हुआ, लेकिन अल्लाह ताला ने अब नबुवत के आसार शुरू कर दिए। नबी सल्लम तन्हाई पसंद हो गए, गारे हिरा में जाते एक एक दो दो दिन, हजरत खदीजा आपको सत्तू बांध देती, आपके लिए खाने का कुछ इंतजाम करती और आप वहां जाते। और हद तक यहां तक हुआ कि जब आप नबी बन गए और आप गारे हिरा में इबादत करते थे, तो उस वक्त हजरत खदीजा दूर से आ रही होती थी, अल्लाह के नबी सल्लम को अंदर नहीं पता होता था कि जिब्राइल आए होते थे और कहते थे वो खदीजा आ रही है, उनको अल्लाह का और मेरा सलाम देना। यानी खदीजा वो औरत है जिसको अल्लाह का सलाम आया। ये अल्लाह के सलाम ऐसे नहीं आ सकते, बाजार में खड़े हुए अल्लाह का सलाम नहीं आता, पार्लर में बैठकर अपने आप को छील छाल रहे हैं और आप अल्लाह की नाफरमानी कर रहे हैं या कुछ भी कर रहे हैं, वहां सलाम नहीं आ सकता। औरतों में कोई गुण होते हैं। हजरत खदीजा को अल्लाह ने जन्नत में उस महल की खुशखबरी सुनाई अपने नबी के जरिए से, कि फरमाया जिसमें शोर व गुल नहीं होगा, मोतियों के महल मिलने हजरत खदीजा को। तो ये अल्लाह ताला की शान है, ये अल्लाह सुबहाना ताला सब्र के फल देता है, अच्छे किरदार के फल देता है। और याद रखिएगा कि ये सारी चीजें जो भी होती हैं ना, इसके अंदर थोड़ा वक्त लगता है। नबी सल्लल्लाहु अलैहि वसल्लम के अंदर जो तब्दीलियां देख रही थी ना हजरत खदीजा, वो अब समझ गई कि मेरे शौहर के साथ कोई अनयूजल मामला है। और वो नबी सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली देती है। आप देखिए ना, शादीशुदा जिंदगी में कितने अप्स एंड डाउन आते हैं, आपको साफ पता चलता है कि मेरे शौहर में कोई चेंज आ रही है, आता है कि नहीं। या तो फिर जादू हुआ होता है, या फिर कोई और मामला हो सकता है, या आपने कोई गड़बड़ की हुई है, कुछ ना कुछ होती। चेंज तो एक दिन में पता चल जाती है कि नहीं। हजरत खदीजा रजी अल्लाह ताला अन्हा नबी सल्लल्लाहु अलैहि वसल्लम के अंदर तब्दीलियां देख रही थी। बीबी को सबसे पहले पता चलता है, आपको सच्चे ख्वाब आते थे। ये हदीस तो हजरत आयशा ने रिवायत की, लेकिन उस वक्त तो हजरत खदीजा ही आपकी बीवी थी ना। हजरत आयशा कहती हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम को नबूवत से पहले सच्चे ख्वाब आने लग गए, जो रात को देखते वो सुबह में हो जाता, और यही सारा मामला हो जाता। और आप ये भी याद रखिएगा कि ये सारी बातें हम जो पढ़ रहे हैं, इसके अंदर हमारे लिए अमल की बातें हैं ना। हजरत खदीजा की जिंदगी मेरे आपके लिए अगर एक रोल मॉडल बनती है, हम आज से अल्लाह से ये दुआ तो कर सकते हैं ना, कम से कम, कि अल्लाह जैसे खदीजा नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए बाबरकत थी, हमें अपने शोहरों के लिए बाबरकत बना दे। वो जैसे अंडरस्टैंडिंग थी तो हमें अंडरस्टैंडिंग बना दे। जैसे हजरत खदीजा से अल्लाह के नबी को औलाद मिली, अल्लाह हमारे शोहरों को हमसे औलाद दे दे। अब हम दुआ तो कर सकते हैं ना, रोल मॉडल तो बना सकते हैं ना। लेकिन बहरहाल ये सारा मामला हुआ। बास कहते हैं कि वरका बिन नौफल ने निकाह पढ़ाया, बहरहाल दोनों तरफ से, इधर से अबू तालिब थे, उधर से वरका बिन नौफल थे, और आपका हक मेहर जो रखा गया वो 20 ऊंटों की कीमत के मुताबिक रखा गया, और जो भी उस दौर के हिसाब से था वो अपने किया गया। अल्लाह ने इस शादी में बरकत बहुत दी। حضرت عائشہ رضی اللہ تعالیٰ عنہ جو نبی صلی اللہ علیہ وسلم کی دوسری ازواج میں سے تھیں، کہتی ہیں کہ جو بیویاں اس وقت آپ کی موجود ہیں، کیونکہ آپ کی بیویاں موجود تھیں بعد میں، لیکن مجھے ان سے کوئی آر نہیں آتی، مجھے کوئی رش نہیں آتا کسی پہ، اس فائن وہ عربوں کا کلچر تھا، جیسے اب تین بھائی ہیں چار بھائی ہیں تو ہمیں کوئی رشک تو نہیں آتا کہ تین کیوں اور چار کیوں ہیں، چھ بہنیں بھی ہوتی ہیں، تو عربوں میں ایک سے زیادہ بیوی ہونا کوئی بڑی بات نہیں تھی، ایسے ہی لیتے تھے جیسے بہت سارے بھائی بہن ہوتے ہیں. کہتی تھی مجھے کسی بیوی سے کوئی رشک اور آر نہیں آتی، لیکن خدیجہ سے میں حسد محسوس کرتی ہوں، حسد سے میرا رشک. کیوں؟ کیونکہ اللہ کے نبی جب بھی گوشت کاٹتے تو کہتے یہ خدیجہ کی دوست کو دیا، خدیجہ کو یاد رکھتے تھے. کہنے لگی میں نے ایک دن کہہ دی اللہ کے نبی وہ سرخ ہونٹوں والی، یعنی وہ ہونٹوں پہ کوئی رنگ لگاتی ہوں گی یا سکھ ملتی ہوں گی، اور یہ جو دہن تھا نا حضرت عائشہ خدیجہ کا، یہ چوڑا تھا، چوڑے دہن والی. حضرت عائشہ کہتی ہیں میں نے کہا بھی وہ چوڑے دہن والی کو بھولے نہیں ہے، آپ کو وہ یاد رہتی ہے. تو اس پہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ عائشہ میں اس خدیجہ کو کیسے بھولوں کہ جب دنیا والے مجھے پتھر مارتے تھے تو خدیجہ اپنے دوپٹے کی دھجیاں بنا کر اس پہ لگاتی تھی، جس وقت لوگوں نے مجھے جھٹلایا اس وقت خدیجہ نے مجھے مانا، خدیجہ کا مال اسلام کے راستے میں لگا، میں اس خدیجہ کو کیسے بھولوں. اور حضرت خدیجہ رضی اللہ تعالی عنہ کا ہار نبی صلی اللہ علیہ وسلم کے سامنے ہے، کب؟ جب غزوہ بدر کے قیدیوں میں آپ کی بیٹی کا شوہر ابو العاص قیدی بن کر آئے تو ان کے فدیے میں چھڑانے کے لیے بیٹی نے ہار بھیجا جو کہ ان کو ماں نے دیا تھا، تو اللہ کے نبی صلی اللہ علیہ وسلم رونے لگے، صحابہ سے کہنے لگے کہ اگر تم مجھے اجازت دو تو میں اپنی بیٹی کو یہ ہار واپس کر دوں کیونکہ یہ اس کی ماں کی نشانی ہے. تو صحابہ نے کہا آپ کو ہمارے آپ کے معاملے میں ہمیں کوئی اجازت لینے کی ضرورت تو نہیں، آپ جو مرضی کریں آپ کر سکتے ہیں، اور آپ نے وہ ہار واپس کر دیا. حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ بیٹی تھی نا، ان کو دیکھ کر حضرت خدیجہ یاد آتے تھے کیونکہ بچوں سے ہی تو ساری آگے بات چلتی ہے، اور اللہ کا حکم دے کہ صرف حضرت خدیجہ سے جو اولاد تھی وہ بچی ہوئی، ماریا قبطیہ سے بیٹا ہوا فوت ہو گیا، باقی بیویوں سے اللہ نے اپنے نبی کو کچھ دیا ہی نہیں. یہ سارے اشارے تھے اس بات کے کہ اللہ سبحانہ تعالیٰ نے حضرت خدیجہ کو بابرکت بنایا اپنے شوہر کے لیے. حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ بہت مزاج شناس تھی، اور کردار بھی ان کا ایسا تھا کیونکہ انہوں نے واقعی اس بات کو سمجھ لیا تھا کہ ہر بڑے آدمی کے پیچھے کوئی ایک عورت ہوتی ہے. اور آپ دیکھیے کہ اس سب میں ہمارے لیے بہت ساری باتیں ہیں. پھر اس کے بعد آپ دیکھیے کہ سبق لینا چاہیں تو ہم ان ساری باتوں سے لے سکتے ہیں، پر میں یہ نہیں چاہتی کہ آپ یہ سوچیں کہ شاید میں خدیجہ کی آڑ میں آپ کو کوئی اچھی بیوی بننے کی باتیں زیادہ کر رہی ہوں، لیکن بات گھوم پھر کے دیکھ لیجئے، خدیجہ کی پوری زندگی میں نہ کہیں نمازوں کا ذکر ہے، نہ ان کے جہاد میں جانے کا ذکر ہے، نہ ان کے روزوں کا ذکر ہے، کیونکہ اس دور میں کچھ ابھی فرض بھی نہیں ہوا تھا، یہ تو مکی دور میں چلی گئی دنیا سے، 10 نبوی کو انتقال بھی کر رہی ہیں. لیکن ان کی نیکیاں کیا تھی؟ مشکل حالات میں دین پہ جمے رہنا، یہ چاہتی تو چھوڑ دیتی. جب نبی صلی اللہ علیہ وسلم پہ نبوت کا وقت آیا، آپ تھوڑا سا اس کو بھی دیکھ لیجئے، عام دنوں کی طرح اللہ کے نبی صلی اللہ علیہ وسلم غار حرا میں جا چکے تھے، بیوی کو پتا تھا کہ شوہر کو اچھا لگتا ہے تو منع نہیں کرتی تھی، ہم ہوتے تو کہتے کیوں جاتے ہیں، آپ کو نہیں پتا میں آپ کے بغیر رہ نہیں سکتی، یہ نہیں لاڈ دکھانا چاہیے کہ میں آپ کے بغیر رہ نہیں سکتی، یہ بھی یاد رکھیے گا ایک بات، یہ دنیا کا سب سے بڑا جھوٹ ہے کہ میں آپ کے بغیر نہیں رہ سکتی. کبھی اپنے شوہر کو یہ نہ کہیں، نیور ڈو دس، یہ بھی شرک کا ایک قسم ہے. ہم سب رہ سکتے ہیں، ہم اپنے بچوں کے بغیر بھی رہ سکتے ہیں، ہم اپنے ماں باپ بھائی بہنوں سب کے بغیر، ہمارے ارد گرد بھی اس کے مسالے پڑی ہوئی ہیں. میری آنکھوں میں وہ عورت ہیں کہ جن کے میاں کی ڈیتھ ہوئی، ارلی شادی تھی، 2 بچے تھے ابھی، اور 2.5 سال 3 سال 4 سال شادی کو ہوئے ہو گئے، ہسبینڈ یگ ارلی 30s میں شوہر کی ڈیتھ ہو رہی، تو وہ حالانکہ پتہ تھا بیمار ہے لیکن جس دن ان کی ڈیتھ ہوئی تو وہ بیوی جو تھی وہ اس طرح کی باتیں کر رہی تھی کہ میں تو جانے ہی نہیں دوں گی، میں آپ کے ساتھ قبر میں جاؤں گی. جب ان کی ڈیڈ باڈی اٹھائی نا تو وہ ساتھ لٹک گئی، کتنی دور وہ ڈیڈ باڈی کے ساتھ لٹک کے وہاں دی ان کی وہ چارپائی کے ساتھ گئی، تو کیا ہوا؟ उधर मैयत जाती है, उसके बाद आहिस्ता आहिस्ता सबर हुआ, रह रही है, अल्लाह उनको सलामत रखे, बच्चों पे रखे, माँ को सलामत। ये झूठ है कहना कि मैं आपके बगैर नहीं रह सकती, ऐसे ऐसा लाड नहीं दिखाना चाहिए, क्योंकि फिर टूटता बंदा बहुत है, कोई किसी वक्त भी छोड़ जाएगा। हमेशा खुद को तसल्ली दिलाया करें, किसी वक्त आई शुड बी अलोन, तो कोई अच्छी बात करूं। मैं पहले चली गई तो मियाँ मेरी अच्छी याद करें, वो पहले चले गए तो मैं अच्छी याद करूं। कुल्लु मन अलैहा फान वयबका वजहु रब्बिका ज़ुल जलाली वल इकराम। फिर आप देखिए कि बड़ी उम्र की थी, तो वो अपनी तबई उम्र को पहुंच चुकी थी ना, 40s में शादी हुई, 15 साल अल्लाह के नबी के साथ रही, तो 50 और 55 ईयर, तो एक तबई उम्र में इतना ही वक्त होता है साथ। शादियां जल्दी हो जाएंगी तो शौहर बीवी ज्यादा वक्त साथ गुजार लेंगे, शादियां देर से होंगी तो बाज दफा आप देखिए छोटे छोटे बच्चे होते हैं तो फिर माँ या बाप में से कोई चला जाता है। ये सारी चीजें हम सबको ये सिखाती हैं कि फितरत के निजाम को कबूल करना चाहिए। अल्लाह से ये कहा करे कि अल्लाह तेरे बगैर मैं नहीं रह सकती, तू ना मेरा साथ छोड़ना और तू ना मेरी इन सारी चीजों पर रखना, बाकी सब खैर है, जब तू है तो मुझे किसी और चीज की परवाह नहीं है। इतना अच्छा इनका जोड़ चला कि कहते हैं कि इर्द गिर्द में धूम मच गई। लोग मिसाल दिया करते थे कि खदीजा और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का जोड़ देखो कैसा, हालांकि बजाहर सिर्फ कहने की बात है, बेजोड़ शादी थी ना, कफ नहीं था इसमें, बराबरी नहीं थी। आज तो माएँ छोटी छोटी चीज पे बराबरी देखती हैं, बेटा डॉक्टर है तो बहू भी डॉक्टर लेनी है, बेटा लंबा है तो बहू भी लंबी लेनी है, और फलां है तो फलां है, तो खुश फिर कोई नहीं रहते। आप उसकी टेलर मेड शक्ल की भी ले आएंगे ना तो खुश रहना नसीब की बात है। और यहाँ एक और बात याद रखिए, सूरह तौबा में आप पढ़ सकते हैं अगर चाहें, कि अगर अल्लाह दिलों में मोहब्बत ना डाले तो मोहब्बत नहीं डलती। मा अल्लफ्ता बैना कुलूबिहिम, सोने जैसी औरत हो या कहना चाहिए शहजादियों जैसी शक्ल हो, अगर अल्लाह दिल में ना डाले तो मर्द के दिल में कोई मोहब्बत नहीं आती। और सेम चीज औरत की भी है, मर्द जितना कमाए जितना ख्याल रखे, आप देखिए औरत के दिल में मोहब्बत ना हो तो औरतों को प्यार नहीं होता अपने शोहरों से। ये जाहिरी बातें झूठी हैं। अब ये हम इस निकाह से सीख रहे हैं ना कि अगर आपके बहू बेटे में रगबत डलनी है ना, तो कोई जरूरी नहीं कि आप 15-16 साल की हीरे की कनी ले आएंगी तो आपका बेटा बहुत उसको खुश रखेगा या बहुत खुश होंगे। रिश्ते टूटते देखे, ज्यादा खूबसूरत बेचारी जो लड़कियां होती हैं, मैंने तो देखा कि बाज दफा उनके मर्द उतने उनसे लापरवाह होते हैं, और बाज वैसी औरतें होती हैं बेचारी वाजबी शक्ल की तो मर्द उनके पीछे फिरते हैं। तो ये चीजें नहीं है बुनियाद बनने वाली, करेक्टर को देखिए। और यहाँ एक और बात भी मुझे समझ आ रही है कि नबी सल्लम के अपने इस रिश्ते में हजरत खदीजा ने क्या देखा जो अल्लाह के नबी ने अपनी हदीस में बताया कि जब तुम्हारे घर किसी का पैगाम आए, यानी बेटी या तुम्हारी बहन के लिए, कि वो मर्द जिसके मन तरदो ना दीन हो व खुलुका हो, जिसके दीन और अखलाक को तुम पसंद कर लो, तो फरमाया रिश्ता कर दो, नहीं करोगे तकुन फितना फित दुनिया, दुनिया में फितना होगा। तो नबी में दीन भी था और अखलाक भी था, किरदार भी था और अल्लाह के साथ ताल्लुक भी अच्छा था। तो ये वो चीजें हैं जो एक इंसान के लिए बहुत ज्यादा तवज्जो के लायक होती हैं। और एक बंदा अगर इन सारी चीजों को देख लेना तो फिर अल्लाह के हुक्म से फिर भी एक्सेप्शन हो सकते हैं, लेकिन यह है कि अल्लाह ताला उसमें ऐसा नहीं करता। खैर, नबी सल्लल्लाहु अलैहि वसल्लम को नबूवत मिली, आप किधर गए? यहां फिर एक बड़ा खूबसूरत नुक्ता है हम सब के लिए, आज के इस कह लीजिए कि अननेचुरल वे ऑफ लिविंग में लोग जब परेशान होते हैं तो वो जाते हैं लीकर स्टोर पे, शराब के नशे में धुत। नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए कोई अनयूजुअल वाकया था, मैं उसको नहीं छेड़ती इस वक्त, लेकिन आपने बहुत दफा सुना होगा कि जिब्राइल आए और का इकरा और का बमाना बिकारेन, और यानी एक बिल्कुल अनयूजुअल वाकया था। और हजरत नबी सल्लम वापस किधर आते हैं? बीवी के पास। ये है इस रिश्ते की सच्चाई। आप कामयाब बीवी तब है कि आपका शौहर खुश है तो खुशी में एक्साइटमेंट आपसे शेयर कर रहा है, सैड है दुखी है तो आपसे। अच्छा, अब हमारा हाल है, वो खुशी तो शेयर कर ही लेंगे कुछ ना कुछ, पर इतनी नहीं करेंगे कि हम कह अच्छा अब इतनी तनख्वाह बढ़ गई है, अब जरा मेरे लिए वो सोने की अंगूठी ले आए, और गम बताएं तो पता चले हम बेहोश हो गए। औरत को इतना ज्यादा वही बात है कंटेनिंग होना चाहिए कि शौहर खुशी भी बर्दाश्त करे कि सहलेगी और गम भी उसी के साथ शेयर करे। اور روایت میں آتا ہے کہ حضرت خدیجہ کے پاس دولت مال کی کمی نہیں تھی، اس کے باوجود یہ شوہر کی خدمت اور اطاعت میں حد سے بڑی نہیں تھی. نبی صلی اللہ علیہ وسلم کا کام اپنے ہاتھ سے کرتی تھی. پہلے کیا حالات ہوتے ہیں، بعد میں کیا ہوتے ہیں، اور یہ چیزیں شوہر کے دل میں جگہ بناتی ہیں. آپ نے نبی صلی اللہ علیہ وسلم کا دل جیتا. آج ہم کہتے ہیں کروا دیں گے، باہر سے لے آئیے گا، اس سے محبت تو نہیں ملے گی، اور یہ بھی ہوگا وہ بھی ہوگا. دیکھیے، دلوں کو موڑنا، دلوں کو جیتنا، اس کے اندر خدمت بہت بڑی بات ہے. پہلے دور میں ایک رسالہ بھی آتا ہوتا تھا ہماری ماؤں کے پاس، مجھے یاد ہے زیب النساء، تو اس میں ایک ترکیبوں کا صفحہ ہوتا تھا، کھانے کی ترکیبیں، تو اس میں ایک جملہ لکھا ہوتا تھا کہ شوہر کے دل میں جانے کا راز پیٹ ہے. یعنی اچھے کھانے پکائیں تو شوہر آپ سے محبت کریں گے. سنا ہوا؟ آج تو وہ میکڈونلڈ سے محبت کر لیں تو بڑی بات ہے، اور کے ایف سی ہی بہت بڑی چیز ہے. جو عورت اور جو بیوی اپنے شوہر کا کام خود کرے گی، میں کہتی ہوں شوہر کے دل میں اس کے لیے جو جگہ بنتی ہے نا، وہ منہ سے نہ کہے لیکن سمجھ آ جاتی، اور دکھا کے کریں. یہ بھی میں اکثر لوگوں کو کہتی ہوں کہ شوہر کے کپڑے طے کرنے ہیں نا، تب کیا کریں جب بیٹھ کے کھانے کے بعد ان سے باتیں کر رہی. واللہ ہی جھوٹ نہیں ہے، جی میں اپنا ایکسپیرینس بتا رہی ہوں. میں کپڑے استری کروں گی نا تو میں اپنے نیچے اور ان کے اوپر رکھتی ہوں کہ اگر یہ دیکھے تو ان کو لگے گا اس نے میرے کپڑے استری کیے. آپ کہتے ہیں اس سے مرد کو ایک اچیومنٹ کا احساس ہوتا ہے کہ اچھا یہ میرے لیے کرتی ہے. ان کی الماری صاف کرنی ان کے سامنے کریں، ان کے لیے ان کو بتائیں میں نے آج آپ کے لیے یہ بنایا، آپ کے لیے کیا کیے، وہ خود ہی آپ کی بات کے یوزڈ ہو جائیں گے. بعض دفعہ یہ گن ہم کو نہیں سکھاتے، پھر کہتے ہیں کہ ہمارے میاں ہم سے پیار ہی نہیں کرتے. تو اب وہ صبح جاتے ہوئے بےچارہ ایک جراب ڈھونڈ رہا ہے، دوسری ہے ہی نہیں، وہ اب ایک پیلی پہن رہا ہے ایک نیلی پہن رہا ہے، تو محبت کیا کرے آپ سے. گھر کو ایسے رکھیں کہ شوہر کہے کہ میری بیوی جیسا تو کوئی ہے ہی نہیں جو چیزیں رکھے. آپ کہتے ہیں کہ یوز ٹو کرنے کے لیے، آج ہم توجہ نہیں دیتے، دلچسپی نہیں دیتے. آپ دیکھیے کہ جو عورتیں اپنے شوہروں میں دلچسپی رکھتی ہیں، واللہ ہی وہ کچھ بھی نہ کریں لیکن وہ ان کے دل میں اپنی جگہ بنا لیتی ہیں. اور پھر آپ دیکھیے کہ یہ کوئی غریب گھر کی عورت نہیں تھی. پیچھے آپ کو میں نے ان کا نسب اسی لیے ڈیٹیل سے سنا ہے کہ بڑے گھر کی خاتون تھی. حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ ایک آئیڈیل وائف تھی، اور نبی صلی اللہ علیہ وسلم سے محبت بھی کرتی تھی اور اس کا اظہار بھی کرتی تھی. یہ بھی ایک جملہ نوٹ کریں، شوہر سے محبت کریں نا تو پھر اس کا اظہار بھی کریں. ہم کہتے ہیں اب ان کو بتایا تو سر پہ چڑھیں گے، یہ بہت ہی اور ہی زیادہ نخرے کریں گے، تو بھی کرنے دیں. آپ کے شوہر ہے بےچارے، آپ نہیں ان کے لاڈ دیکھیں گی تو پھر وہ کسی اور سے لاڈ دکھوائیں گے نا. لیکن اپنے آپ کو نبی صلی اللہ علیہ وسلم کے ساتھ اس طرح وہ رکھتی تھی کہ اگر کبھی کوئی دل آزاری بھی ہو جائے تو کبھی آپ کو تنہا نہیں چھوڑتی تھی. یہ بھی آپ کے کردار میں یہ بات موجود تھی. خیر، تکلفات سے پاک تھی. حضرت خدیجہ کو تکلف سے نفرت تھی، حالانکہ دولت تھی، ٹھاٹ باٹ ہو سکتے تھے لیکن تکلف نہیں تھا ان کے اندر. اپنی ذات کے اعتبار سے سادہ مزاج تھی، اور اس طریقے سے نبی صلی اللہ علیہ وسلم کو ٹیکل کرتی تھی کہ آپ کو یہ احساس نہ ہو کہ میں پہلے سے امیر تھی. یہ بھی ایک بہت بڑا گن ہوتا ہے عورت کا، یہی نہ ہر وقت سناتی رہے کہ میں تو پہلے ایسی تھی، ابا کے گھر میں تو ایسی تھی، اور بھائی کی ایسی تھی، فلاں تھی. بعض دفعہ آپ دیکھیے باپ سے عورتیں تقابل کرتی ہیں شوہر کا، تو باپ تو 60 سال کے ہیں، وہ تو کیریئر بنا چکے ہیں، تو شوہر بےچارا تو ابھی اپنے پاؤں پہ بھی نہیں کھڑا ہو پا رہا، تو کیسے آپ تقابل کر سکتی ہیں. تو حضرت خدیجہ نے اپنے شوہر کے ساتھ تقابل نہیں کیا، اور دوسری طرف آپ کو یعنی یہ احساس سے کمتری نہیں دیا. بعض جگہ کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کی خوشی کی خاطر وہ چیز اتنے شوق سے کھاتی تھی جو شادی سے پہلے نہیں کھاتی تھی، صرف یہ دکھانے کے لیے کہ مجھے بہت مزہ آ رہا ہے، جو دو وہ پہن لیا، جو کر لیا. اور سب سے بڑی جو حضرت خدیجہ کے کردار کی خوبی تھی نا، نبی صلی اللہ علیہ وسلم کے رشتہ داروں سے بڑا خوبصورت سلوک تھا. آپ ان لاز کہہ لیں اس کو یا کچھ بھی کہہ لیجئے، نبی صلی اللہ علیہ وسلم کے رشتہ دار، اور اس میں آپ کے کلوز کون تھے؟ ابو طالب. ان کی عزت کرتی، ان کی خدمت کرتی، اور اپنا مال کھول کے اللہ کے نبی کو کہتی کہ آپ اپنے جس رشتہ دار کو دینا چاہیں دل کھول کر دیں، میں آپ سے اس میں رکاوٹ نہیں بنوں گی کبھی. اب مجھے بتائیے کہ اس ایسی بیوی سے کون نہ پیار کرے، ایسی کو چھوڑ کے کسی نے دوسری لینی ہے؟ کون مرد کہے گا پھر میں دوسری شادی کر لیتا ہوں کہ جس کو آپ اس کے شوہر ہونے کا حق ہی نہیں دے رہے؟ نام کی شادی دھوکے کی شادی ہے. شادی تو ہے لیکن وہ شادی والی کو خوبی اس کو نہیں مل رہی، तो फिर मर्द अगर ऐसी कोई बात कह दे तो उसको तो हक पहुंचता है, करने वाले तो कर लेते हैं, वो तो कहते भी नहीं है। तो ये अच्छी बीवी बनने की ये सारी बातें। और आपको पता है कि हजरत खदीजा जब नबी सल्लम के निकाह में आई तो हजरत अली छोटे बच्चे थे, अबू तालिब चू के हालांकि सरदार थे पर गरीब थे, तो बच्चे उनसे पलते नहीं थे। तो नबी सल्लम ने हजरत अली को गोद लिया 6 साल की उम्र में तकरीबन। कहते हैं कि हजरत अली जब नबी सल्लम के पास आए तो किसने पाला? खदीजा ने पाला जी। बालिग होने तक नबी सल्लम के साथ रहे। हजरत अली कोई तो अपनी बेटी थी हजरत फातिमा, क्योंकि खदीजा ने ही उनकी तालीम और तरबियत की थी और उनको पता था कि हजरत अली के अंदर क्या क्या खूबियां हैं। तो एक औरत अगर आपको अपने शौहर के बच्चों की भी खिदमत करनी पड़ जाए तो शौक से कीजिए। यहाँ ये मिसाल है। उनके रिश्तेदारों में से किसी का अगर खबर सबक ले रही है तो भी वो ठीक है। आज लोग कहते हैं जी ससुराल के हक किधर है, और माँ तो मर ही जाए बेटे की शादी करके क्योंकि हम इसकी शक्ल नहीं देख सकते। वल्लाही ये एक मॉडर्न माहौल की बातें। आपके घरों में नहीं होगा, मैं मानती हूं हमारे घरों में नहीं होगी ये बातें, लेकिन आज के जो हालात हैं वो यही हैं कि पहले से सोच के जाते हैं कि वहां एक होनहार किस्म की सास होगी। बहरहाल फिर उसके बाद क्या हुआ, आपने सारी बातें आगे सुनी हुई हैं। जब इनके ऊपर नबी सल्लम ने इस्लाम पेश किया, सबसे पहली मुस्लिमा अशहदु अल्ला इलाहा इल्लल्लाह वअशहदु अन्ना मुहम्मदर रसूलुल्लाह कहने वाली इस इस्लाम की पहली पैगंबर एक औरत थी। कितनी बड़ी बात है। और किसी मर्द को अगर उसकी घर वाली एक्सेप्ट कर ले तो फिर आप बताइए जरा उसके बाद उसकी खुशी का कोई ठिकाना रहेगा? नहीं तो लोग कहते नहीं बात अच्छी है पर आपने कही इसलिए नहीं माननी। हजरत खदीजा ने ऐसा कोई मामला नहीं किया और अपने आप को इन सारी चीजों में रखा। और उसके बाद आप देखिए कि ये सारा कुछ कर करा के वो सारे धक्के खाए मक्की दौर में जो उस वक्त के मुसलमानों ने कहा, माल तो सारा लुटा दिया गया उसमें, और खास तौर पे जो आपकी जिंदगी के आखिरी 3 साल थे इंतहाई कसम पुरसी के थे। बीमार हो गई, कमजोर बन गई, और इसीलिए जब वो शाबे अभी तालिब में से निकले और उसके बाद हजरत खदीजा बीमार थी और ऐसी बीमारी बढ़ी कि सन 1090 को हजरत खदीजा इनका का इंतकाल हो गया। नबी सल्लम को इतनी आदत थी हजरत खदीजा के साथ रहने की कि आप उदास रहने लगे, और अल्लाह का हुक्म देखिए उधर से अबू तालिब का भी इंतकाल हो गया। आमुल हुजन बन गया था खदीजा की वफात वाला साल, और अल्लाह ने अपने नबी को फिर मेराज करवाई, आसमानों पे ले गया, आपका दिल बहलाया कि कोई बात नहीं, दुनिया में जो भी लोग हैं उनको हर एक को जाने, हर सहारा झूठा होता है, वक्त के साथ इधर से उधर होता है। और ये सारा कुछ पढ़ते सुनते हमें क्या दुआ करनी चाहिए कि अल्लाह ताला हमें इनमें से जितनी भी खूबियां हमने उनकी पढ़ी उस पर अमल वाला बना दे, गौर व फिक्र वाला बना दे, और हम अपने साथ वालों के साथ खुशी का जरिया बने। आप देखिए कि या तो अच्छी तरह बने तो या छोड़ दे। ये जो एक रड़कने वाली बात है, रोड़ा बन के इंसान रिश्ते गुजारते हैं ना, ये निरी बीमारियां होती हैं, ये आखिर में किसी ना किसी बीमारी की सूरत में ही आ जाती है। सुबहान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।